خاصان رسول وقت دعا ہے، ہے خاصائے خاصان رسول وقت دعا ہے، امت پہ تیری آ کے تیری عجب وقت پڑا ہے۔
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام غفلت میں ہم حاضر ہیں، اور آج کا جو ہمارا موضوع ہے وہ نفسیاتی امراض سے اس کا تعلق ہے۔ اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم میں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ آج کا پروگرام کس اہمیت کا حامل ہے اور اس کی کس قدر امپورٹنس ہے، اس کو سمجھنے کے لیے اور مزید اس پروگرام کی جو واقعی امپورٹنس جس کو ہم کہہ سکتے ہیں، اس کو سمجھنے کے لیے آئیے ایک آپ کو کچھ ویڈیو دکھاتے ہیں۔
نفسیاتی مسائل۔ نفسیاتی مسائل کو عموماً ہم بیماری کے طور پر نہیں دیکھتے، حالانکہ یہ بھی کسی بیماری کی طرح انسانی صحت کے لیے نقصان دہ ہیں۔ نفسیاتی مسائل آپ کی وقتی طور پر یا مستقل طور پر آپ کی ذہنی حالت کو بیان کرتے ہیں۔ ابتدائی طور پر یہ معمولی ٹینشن، گھبراہٹ یا ہلکا ڈپریشن کی صورت میں سامنے آتے ہیں، لیکن اگر وقت پر ان کا صحیح سدے باب نہ کیا جائے تو یہ بڑے نفسیاتی مسائل کی صورت اختیار کر لیتے ہیں۔ دنیا بھر میں حالیہ رپورٹ کے مطابق دنیا میں 1 ارب انسان کسی نہ کسی نفسیاتی مسائل کا شکار ہیں، اور پاکستان میں ان کی تعداد 6 کروڑ کے قریب ہے۔ دنیا میں نفسیاتی مسائل کا شکار سب سے زیادہ نوجوان طبقہ ہے۔ نفسیاتی مسائل کی عمومی وجوہات: اسٹریس یا ذہنی دباؤ یعنی تعلیم یا کام کاج کا، مالی مشکلات، گھریلو جھگڑے، طویل جسمانی بیماری، کسی قریبی کا دور ہو جانا یعنی موت یا دیگر صورتوں میں، معاشرے یا گھریلو طور پر امتیازی سلوک، احساس کمتری، تنہائی۔ نفسیاتی مسائل کے نتائج: معاشرے سے کٹ کر رہنا، نا امیدی، اداسی اور افسردگی، غیر معمولی رویہ، ہر وقت غصے، لڑائی جھگڑے، مسائل سے بھاگنا یا لاپرواہ ہونا، نشے کی لت، خودکشی۔ نفسیاتی مریض کے ساتھ کی جانے والی غفلتیں: اس کے مسائل کو نہ سمجھنا یا ان کے حل میں اس کی مدد نہ کرنا، اسے تنہا چھوڑ دینا، اس پر نظر نہ رکھنا، علاج میں تاخیر، انہیں تانے دینا، ان کے ساتھ جارحانہ رویہ رکھنا، ان سے بہت سی توقعات وابستہ کرنا۔
دنیا میں اس وقت اس کی تعداد بڑھ چکی ہے اور ایسا لگتا ہے کہ شاید بڑھتی ہی چلی جا رہی ہے۔ ہم اس کو 2 حصوں میں یوں بھی لے سکتے ہیں اس پروگرام کو، کہ جو اس مرض کا شکار ہیں، جو یہ کہا جاتا ہے، تو ان کو اس سے کیسے نکالا جا سکتا ہے، کیا ان کا نکلنا آسان ہے، مشکل ہے، ان کے ہاتھ میں، کسی اور کے ہاتھ میں، ایک تو یہ ہم گفتگو کریں گے۔ دوسرا یہ ہوگا کہ جن کو اللہ تعالیٰ نے اب تک بچایا ہوا ہے، یہ اس مرض میں مبتلا نہ ہوں اور اس سے بچے رہیں، اس کو بھی ہم انشاءاللہ تعالیٰ اپنے پروگرام میں لینے کی کوشش کریں گے۔ ہمارے ساتھ اس وقت ڈاکٹر زیرک ہے اور یہ ماہر نفسیات ہے، یعنی کہ اس فیلڈ کے ہی یہ ڈاکٹر ہیں۔ ڈاکٹر زیرک، میں ابتدا یہاں سے کروں گا کہ اس وقت کافی یہ سنا جاتا ہے جناب نفسیاتی مرض ہے، نفسیاتی مرض ہے، اور سائیکیٹرکس جو آپ کا ایک فیلڈ ہے، پہلے مطلب کہ ہڈی کے ڈاکٹر ہیں، آنکھوں کے ڈاکٹر ہیں، دانتوں کے ڈاکٹر ہیں، تو دیگر ڈاکٹر تھے، لیکن آپ کی جو فیلڈ ہے وہ اتنی زیادہ فیمس نہیں تھی، لوگ اتنا ہوگی پہلے لیکن اتنا شہرت نہیں تھی، لوگ اتنے جان پہچان نہیں رکھتے تھے، لیکن اب آہستہ آہستہ ایسا دیکھا جا رہا ہے کہ آپ کی جو فیلڈ ہے وہ اور آپ کا جو ٹائٹل ہے ڈاکٹرز کا، وہ آہستہ آہستہ مشہور ہوتا چلا جا رہا ہے۔ واقعی یہ مرض ہے یا یہ بھی کسی نفسیات سے کھیلا جا رہا ہے؟
اس بات میں ایک تو حقیقت ہے کہ بعض دفعہ کیا ہوتا ہے کہ جوں جوں پبلک انڈرسٹینڈنگ، پبلک اویئرنیس، پبلک ایجوکیشن ہوتی ہے تو پھر لوگ جو ہے وہ اس کا جائزہ لیتے ہیں اور پھر سمجھنا شروع کرتے ہیں کہ واقعی میرے ساتھ کسی نہ کسی طرح کا مسئلہ ہے. کوئی بھی عام بھی بیماری لے لے نا, جیسے مثال کے طور پر ہمارے بڑے بوڑھے بولتے تھے کہ ہم نے کبھی پہلے ہارٹ اٹیک کا سنا نہیں تھا. اچھا یہ ممکن نہیں ہے کہ ہارٹ اٹیک پہلے نہ ہوتے ہوں, ہوتے تھے لیکن ان کی پبلک ایجوکیشن انڈرسٹینڈنگ نہیں تھی کیا ہوتا ہے, بس یہ کہتے تھے کہ اچانک اس کی وفات ہو گئی. لیکن اب کیونکہ اویئرنیس آ گئی ہے تو کہتے کہ اچھا یہ ہارٹ اٹیک ہے. اسی طرح کینسرز بھی اس سے پہلے موجود ہوتے تھے, ڈاکٹرز کو اس کا علم نہیں ہوتا تھا. جوں جوں نالج آتا ہے تو یہ ایک ریکگنائز افیکٹ ہوتا ہے کہ اب جب وہ بیماری ابھر کر سامنے آتی ہے تو آپ سمجھتے ہیں کیا واقعی اس کی تعداد بڑھ رہی ہے یا کہ اویئرنیس بڑھ رہی ہے. تو اس میں نفسیاتی امراض تو دیکھا جائے تو اگر آپ ہسٹری کی کتابیں اٹھا لیں یا نفسیات کی کتابیں اٹھا لیں تو یہ بھی یعنی کہ جب سے انسان ہیں تب سے نفسیاتی امراض بھی وجود میں ہیں. تو اب یہ ہے کہ انفارمیشن شیئرنگ ہے گلوبلی طور پر, کہیں ایک مسئلہ ہوتا ہے تو سب کو پتہ چل جاتا ہے. تو یہ انفارمیشن اور پبلک اویئرنیس کی وجہ سے جو ہے وہ یہ ایسا لگ رہا ہے کہ اب یہ امراض بڑھ چکے ہیں, لیکن یہ ہے کہ کافی حد تک یہ پہلے سے موجود ہے.
آپ کو لگتا ہے یہ کوئی سیریس یا سیویئر قسم کا ایشو ہے؟
دیکھیں بالکل
ڈاکٹر,
جی جی ظاہر ہے کہ اس میں اگر دیکھا جائے کہ امراض یا جسمانی ہوتے ہیں یا ذہنی یا نفسیاتی امراض, اگر اس کی ہم یہ ایک تقسیم کریں تو جسمانی امراض کا جو امپیکٹ ہے نا وہ کم ہوتا ہے, یا وہ لیٹ آن جیسے کسی کو فالج ہوا تو 60+ میں جا کے اس کا وہ ہوگا, تب تک اس کی پروڈکٹیویٹی ویسے ہی جو ہے وہ اچیو ہو چکی ہوتی ہے. لیکن جو نفسیاتی امراض ہیں یہ بچپن سے ہی ان کا امپیکٹ جو ہے وہ شروع ہو جاتا ہے. پھر یہ جو نفسیاتی امراض کا شکار فرد ہوتا ہے اس کی پروڈکٹیویٹی ایز اے پرسن, ایز اے فیملی ممبر اور ایز اے یعنی کہ معاشرے میں جو ہمیں اپنا ایک رول پلے کرنا ہوتا ہے, یہ سب کے سب افیکٹ ہوتے ہیں. اور اس تناظر میں دیکھا جائے تو نفسیاتی امراض کی اہمیت ہمیں زیادہ ہونی چاہیے.
اچھا اب ڈاکٹر صاحب یہ بتائیے کہ یہ جو مرض ہے, اب چونکہ بظاہر تو ایسا خاصی ہے نہیں ہے, نزلہ بھی نہیں ہے کہ پتہ چل جائے, نہ کوئی ایسا پین ہے کہ پتہ چلے کہ جناب یار یہاں درد ہو رہا وہاں درد ہو رہا ہے, تو کیسے انسان کو پتہ چلے کہ میرا یہ جو ایشو ہے یہ اسٹارٹ ہو رہا ہے, اس کو کیسے آپ دیکھتے ہیں؟
اس میں میں بالکل جو ہے وہ شروع میں جاؤں گا کہ اگر دیکھا جائے کہ نفسیاتی امراض کے جو ہے نا دو بنیادی روٹ کوز ہوتے ہیں, ایک کو ہم کہتے ہیں جینیٹک موروثی, جیسے اگر فیملی میں کسی کو تھا, ماں کو باپ کو چچا تایا ماموں خالہ پھپھی, اگر فیملی میں کسی کو نفسیاتی امراض چل رہے ہیں تو چانس ہے کہ آگے جو ان کے فیملی کے افراد ہوں گے اگلی نسل میں, تو یہ جینیٹیکلی جو ہے وہ ان کا رسک زیادہ ہے کہ بھائی انہیں بھی آگے چل کر نفسیاتی امراض ہو سکتے ہیں, ضروری نہیں ہے ممکن ہے ایسا. تو جن کی فیملی میں مینٹل ہیلتھ پرابلمز ہو, اب ان کو یہ اویئر ہو جانا چاہیے کہ آگے چل کر جو ہمیں یہ مسئلہ آ سکتا ہے, بچوں کے حوالے سے اس تناظر میں نظر رکھیں. لیکن خالی جینیٹکس جو ہے یا یہ جینیاتی جو رسک فیکٹر ہے آن اٹس اون اپنے طور پر یہ آپ کو کبھی بھی نفسیاتی مرض نہیں دے سکتا. یہ ایک ایسے ہی ہے جیسے ماچس ہے اور ساتھ میں کاغذ پڑا ہے, لیکن اگر تیلی ویسے ہی یہاں رکھ دیں تو وہ کاغذ کو نہیں جلائے گی. جب تک تیلی کو جلا کر آپ کاغذ کو نہیں لگائیں گے تو کاغذ سمجھ لیں کہ جینیٹک رسک ہے. اور اب یہ جو انوائرمنٹ ہوتا ہے نا یہ سمجھ لیں کہ اس میں مین رول پلے کرتا ہے, کہ جو جس کو ہم میڈیکل لینگویج میں جینیٹک پری ڈسپوزیشن کہتے ہیں کہ بھائی ان کو رسک ہے, جیسے ماں کو تھا تو آگے
شوگر کے تعلق سے آپ لوگ ڈسکس کرتے ہیں, اگر یہ ضروری نہیں بھی ہوتا اور اس پر بھی اختلاف بھی پایا جاتا ہے.
جی تو اسی طرح جو ہے وہ اب انوائرمنٹ ماحول, ماحول میں جو ہے گھر کا ماحول سب سے زیادہ بنیادی حیثیت رکھتا ہے, اور پھر اسکول کا ماحول. اور گھر میں ظاہر ہے کہ جو بچوں کی پرورش ہوتی ہے اور اس میں انشاءاللہ آگے چل کر ہم مزید اس پر ڈسکس کریں گے, تو بنیادی طور پر یہ ہے کہ جینیٹک اور انوائرمنٹل, کہ گھر میں ہمارا جو ماحول ہے اگر وہ متوازن اور بیلنس نہ ہوا تو اس سے بھی جو ہے وہ.
اب میں تھوڑا عبادت سے لیتا ہوں, کہ کیا یہ اس مرض جو ہمارے ہیں جیسے بعضوں کا جیسے وسوسہ کہتے ہیں، ایک شخص وضو خانے پہ بیٹھا ہوا ہے وسوسے کا شکار ہے کہ میرا وضو ہوا ہی نہیں ہے، وضو ہوا ہی نہیں ہے، پانی لگا ہی نہیں ہے، پاؤں رہ گیا، ہاتھ رہ گیا، منہ رہ گیا. اچھا بعضوں کا دو غسل کے لیے جاتے ہیں تو کافی دیر تک وہ تسلی نہیں ہو پاتی، اسی طرح وہ ٹوائلٹ میں جاتے ہیں تو وہاں بھی بعضوں کا ان کو کچھ نہ کچھ تسلیاں نہیں ہو پاتی. اچھا نماز پڑھ رہے ہوتے ہیں تو بھی ان کے اندر اس طرح کی کیفیت چل رہی ہوتی ہے، تو ہم بعضوں کا ہم اسے وسوسوں کا انعام دیتے ہیں کہ یہ وسوسے جو ہوتے ہیں یہ بہت سارے مسائل کا سبب بن جاتے ہیں. تو جو انسان وسوسوں کا شکار ہوتا ہے تو کیا یہ وسوسوں کا شکار ہونے میں بھی کہیں کوئی نفسیاتی مرض پیچھے سے آپ کو کہیں نظر آتا ہے؟
جی بالکل، بالخصوص ایک تو ہوتا ہے چھوٹے موٹے وسوسے آنا، وسوسہ آیا چلا گیا یہ تو معمولی ہے، اور اگر آپ کو وسوسے، بعض لوگ ہوتے ہیں تھوڑے ان کو وسوسے زیادہ آتے ہیں
جم جاتے ہیں وہ،
جس کو ہم بیک گراؤنڈ انگزائٹی بولتے ہیں، لیکن جب تک ان وسوسوں کا آپ کی زندگی پر امپیکٹ نمایاں نہیں ہو جاتا، ان کا اثر آپ کی لائف پر زیادہ نہیں ہو جاتا.
بیٹھے رہتے ہیں تو وضو خانے پر بیٹھے رہتے ہیں، باتھ روم میں بیٹھے رہتے ہیں، ارے ایک عام آدمی کو ہم ضروری ہے وسوسوں کا شکار ہو. میں ایک جنرل مثال دے رہا ہوں، ایک عام آدمی ہے جو 3 سے 4 منٹ کے اندر بعض اوقات وضو کر کے وہ فارغ ہو جاتے ہیں، پروپر وضو کر لیتے ہیں 3 سے 4 منٹ کے اندر، اور ایک شخص ہے کہ جو 10-12-15 منٹ تک وہ وضو خانے سے وہ اس کو سمجھ ہی نہیں آ رہا کہ میرا وضو پورا نہیں ہوا. اچھا عام آدمی باتھ روم میں جاتا ہے غسل کے لیے جاتا ہے تو 15 منٹ 20 منٹ وہ تو بہت ہوتے ہیں، 10-12 منٹ کے اندر عموماً بندہ غسل کر کے نہ دھو کر باہر آ جاتا ہے. اور کچھ لوگوں کو وہ پانی باتے باتے ہی ٹینک خالی ہو جائے گا لیکن ان کا دماغ خالی نہیں ہوتا.
جی بالکل، یہ ایک مخصوص نفسیاتی مرض ہے، اس کو اوبسیسو کمپلسیو ڈس آرڈر OCD کا نام دیا جاتا ہے، اور یہ تھراپی کے ذریعے سب سے زیادہ قابل علاج بھی ہے.
اچھا
جی، تو یہ کیا ہوتا ہے کہ اس میں کرنا کیا ہوتا ہے کہ جیسے ان کو وسوسہ آتا ہے نا کہ میرا یہ ہاتھ نہیں دھلا بالفرض، تو اب وہ کوشش کریں گے کہ نہیں، وسوسے کو جھٹکنے کی کوشش کریں گے خود،
یہی لکھا کتاب میں بھی.
لیکن کیا ہوتا ہے کہ جب وسوسے کو جھٹکیں گے نا، دوبارہ وسوسہ آئے گا تو اب ان کو گھبراہٹ ہوگی کہ ہو سکتا ہے واقعی نہ دھلاؤ. اب یہ گھبراہٹ کو دور کرنے کے لیے نا دوبارہ دھوئیں گے، پھر اس وہی سائیکل پھر سے چلنا شروع ہو جائے گا. تو اس کا علاج بڑا سمپل سا ہوتا ہے، وہ یہی ہوتا ہے کہ آپ ان کی جو بھی سچویشن ہے اس کو تھوڑا سا، ہم اس کو کہتے ہیں گریڈیڈ ایکسپوجر تھراپی، کہ مثلا ان کی پرابلم کو مختلف طبقات کے حوالے سے ہم اس کو تقسیم کرتے ہیں، پھر سب سے ایزی ایشو کو لیتے ہیں، اور جیسے ان کو کہتے ہیں کہ اچھا آپ نے ایک بار ہاتھ دھویا یا ہاتھ اپنا گندا کر لیں، اب آپ نے ہاتھ دھونا نہیں ہے، اب ان کو بٹھائے رکھیں ایک گھنٹہ، قدرتی طور پر ان کی انگزائٹی ڈاؤن ہونا شروع ہو جائے گی تھوڑے عرصے کے بعد. پھر آپ اس طرح ان کے مائنڈ کو کنونس کرتے ہیں کہ دیکھو آپ کو بغیر ہاتھ دوسری مرتبہ دھوئے یا بغیر دھوئے آپ کی انگزائٹی ڈاؤن آ گئی، آپ کو دوبارہ سے وہ بیہیویئر کرنے کی ضرورت نہیں ہے انگزائٹی ڈاؤن کرنے کی. تو اس سے تقریباً 10 سے 12 سیشن میں، ایک گھنٹے کے سیشن میں اس کا علاج ہو جاتا ہے.
علاج ویسے بیسیکلی تو یہ کہ وسوسوں پر دھیان ہی نہ دیا جائے، یہی بہترین علاج ہے. امیر سنت کے رسالے وسوسے اور ان کا علاج، تو یہ چونکہ اس کو بھی اگر ہم میڈیکلی طور پر لے کے جائیں گے تو اس کو نفسیاتی طور پر ڈاکٹر لینے کی کوشش کریں گے، اور یہ بعض اوقات نفسیاتی طور پر بندہ اس طرف چلا جاتا ہے کہ پھر وہ ایسا سوچتا رہتا ہے جس کے سوچنے کی اس کو ضرورت حاجت رہتی نہیں ہے. اور نفسیاتی مرض کے تعلق سے جیسے میں نے پڑھا کہ یہ آپ کی جو ایک لائف کا جو ایک پلیجر ہے، لائف کی جو روٹین ہے، آپ کا زندگی کا ایک نارمل انداز ہے، وہ ڈسٹرب کر دیتی ہے نفسیاتی چیز، کیونکہ پھر وہ آپ ان چیزوں میں انوالو رہتے ہیں، ان چیزوں میں کھوئے رہتے ہیں، ان چیزوں میں آپ پریشان رہتے ہیں کہ جو جنرلی طور پر اس طرح اس کی ڈیمانڈ نہیں ہوتی ان چیزوں کی، مگر وہ آپ کو اپنی طرف انگیج کر لیتی ہے. تو چونکہ اب اس طرح کی چیزوں سے بندہ عبادت میں بھی اس کو لیے بڑا پرابلم پیدا ہو جاتا ہے کہ یہ ہوا یا نہیں ہوا، کیا یا نہیں کیا. اچھا یہاں پر ڈاکٹر صاحب میں تھوڑا سا میں ناظرین کو بھی عرض کرتا چلوں کہ موضوع اب آپ میرا خیال شاید سمجھ گئے ہوں گے، چلیں کھول دیتے.
ماشاءاللہ بہت پیارا سلسلہ نگرانی شروع کا غفلت ہے، جس میں میرا سوال یہ تھا کہ ہم کیسے پہچان سکتے ہیں کسی شخص کو اس کے ساتھ نفسیاتی مسئلہ ہے اور اس کو ڈاکٹر کو دکھانا چاہیے، اس کی کیا علامت ہے، ذرا ارشاد فرما دیجیے.
جی ڈاکٹر، کیا ہم کیسے پہچان سکتے ہیں؟ ہم ٹھیک ہے، जी एक और लें।
बच्चों के साथ ऐसी क्या गफलत हो जाती है जिसकी वजह से वो नफसियाती मसले का शिकार हो जाते हैं, इस बारे में थोड़ी वजाहत फरमाइएगा।
जी एक और कॉल भी दे दें।
मेरा सवाल है कि क्या बच्चों के अंदर भी नफसियाती मसाइल पैदा हो जाते हैं? अगर हो जाते हैं तो हम क्या करें कि वो बच्चे उन नफसियाती मसाइल से बाहर आ सकें? जज़ाकल्लाह खैर।
जी डॉक्टर साहब, तीन सवाल हमारे पास आ चुके हैं, अभी हमारे सवाल तो बाकी हैं, तो चलें नाज़रीन को भी साथ लेकर चलते हैं। तो हमें कैसे पहचानो कि सामने वाला नफ्सियात का मरीज है?
देखिए, सबसे पहले तो इसमें घर वालों का रोल आता है कि जब वो नोट करें ना कि इसके बिहेवियर में नुमायां तब्दीली आ रही है,
अंदाज
अंदाज बदलता है, अंदाज यानी गुफ्तगू कम कर रहा है, बुझा बुझा गुमसुम नजर आ रहा है, घबराया हुआ लग रहा है, किसी न किसी खौफ में मुबतला है, अच्छा फिर इसके साथ किसी न किसी तरह से या तो उसके नींद में इम्पेक्ट पड़ेगा, कम सोना या ज़्यादा सोना, इसी तरह फिर खाने पे असर पड़ेगा कि या तो भूख मिट अक्सर में भूख मिटना शुरू हो जाती है, खाते नहीं हैं, फिर इसी तरह जो अपना ख्याल रखना होता है ना एक बुनियादी तौर पर, जैसे सुबह बंदा उठता है और वो अपना हाथ मुंह धोएगा, दांत साफ करेगा और थोड़ा अपने कपड़े को सही करेगा, तो इसको जैसे इंग्लिश में हम कहते हैं कि सेल्फ केयर या हाइजीन केयर, तो इसमें उनकी गफलत होना शुरू हो जाती है। और फिर सोशल इंटरेक्शन, जैसे दूसरों से बातचीत, अगर वो पहले बाहर जाते थे तो दोस्तों से मुलाकात करने तो अब नहीं कर रहे, अगर फ़ोन पर दोस्तों से बात करते तो अब नहीं कर रहे, अगर फैमिली के साथ बैठकर बात करते तो अब नहीं कर रहे, फिर इसी तरह अगर वो काम करते हैं, ज़रा मैं इसको यानी कि एडल्ट के हवाले से लूँगा, यानी कि जो नौजवान लोग होते हैं या बड़ी उम्र के, तो जो काम वगैरह पे वहाँ पे उनका इम्पैक्ट पड़ेगा, परफॉर्मेंस लो होगी, इस तरह की जो है ना ये बुनियादी चीज़ें होती हैं कि नफ्सियाती अमराज जो है वो आपकी ज़िंदगी पर इस तरह मुतासर होते हैं। आप अपना ख्याल रखना कम कर देते हैं, दूसरों से इंटरेक्शन कम।
तो सब आप जो कह रहे हैं ये कम ज़्यादा तो कई लोगों में आदत होती है इस तरह की, कम ज़्यादा होती है, बाज़ होती हैं बाज़ नहीं होती हैं, कुछ लोग कर रहे होते हैं, जैसे अभी आपने जो जितनी डिटेल बयान की हैं, हो सकता है देखने सुनने वालों में से कई लोगों के यार इनमें से कई चीज़ें तो हमारे दरम भी हमें यार कहीं हमारे दरमियान भी है, ये तो हमारे हम जैसा हमारे नफ्सियाती मरीज़ हैं।
ये बहुत इम्पोर्टेंट पॉइंट है, और आप अगर नोट करें तो मैंने कहा था कि किसी की पर्सनैलिटी में चेंज, अगर वो जैसे अक्सर हमें भी पता है कि कुछ लोग होते हैं वो हम उनको बोलते हैं इंट्रोवर्ट, कि वो ज़्यादा अपनी ही ज़िंदगी में एक महदूद तौर पर रहते हैं लेकिन वो फंक्शन से ही कर रहे होते हैं, वो अपना ख्याल भी रख रहे होते हैं, जहाँ तक
मतलब पब्लिक इंटरेक्शन नहीं है इनका, थोड़ा सा तनाई पसंद लोग होते हैं,
तनाई पसंद होते हैं, लेकिन जो उन्होंने जो उन सोना टाइम पर होता होगा, खाना पीना ओके होगा, फैमिली के साथ थोड़ा बहुत इंटरेक्शन होगा, जॉब है तो उसको सही तौर पर कर रहे हो,
मतलब दीगर परफॉर्मेंस उसकी नॉर्मल होगी। अब कम बोलता है तो हम बोले गुमसुम रहता है, अगर लगे उसको कम बोलने की नेमत मिली हुई है, कम बोलना तो एक नेमत है, अगर बीमारी वगैरह ऐसी कोई चीज़ नहीं है तो, यानी हर चीज़ को जो आपने अलामतें बताई हैं, अगर इंसान अपनी ज़िंदगी के जुमला मामलात को एक नॉर्मल वे पर कर रहा होता है और उसमें फिर ये लोगों से इतना मिलता जुलता नहीं है, इंट्रेक्शन नहीं पैदा करना चाहता, और इसकी 10 वजूहत होती हैं कि भाई लोगों में जाते हैं तो गुनाहों से नहीं बच पाते और मतलब बातें करते हैं तो गिबतें हो जाती हैं, तो इस तरह अगर वो किसी अच्छी थॉट की वजह से अगर अपने आप को वो कवर करता है तो ये तो नफ्सियाती मरीज नहीं होगा, बल्कि ये तो अच्छा, बल्कि लोगों पर नज़र कर दो शायद उसकी नफ्सियाती मर्ज दूर हो जाए, नेक आदमी होगा,
जो ज़रूरियात ज़िंदगी हूँ उनको पूरा कर रहा है और अच्छे तरीके से कर,
कपड़े पहनने का, खाने पीने का, चीज़ें उठाने का, रखने का अंदाज, और मतलब अब सीढ़ी उतरते उतरते खड़ा हो गया, उतरू नहीं उतरो, तो गाड़ी चलाते चलाते रुक गया, अब चलाओ नहीं चलाओ, यानी अगर उसका ब्रेक लगता रहे बार बार तो हम समझेंगे कि यार ये कुछ आउट ऑफ प्रैक्टिस या आउट ऑफ रूटीन उसकी लाइफ हो गई है, तो दैट मीन्स देर इज समथिंग इन द बॉटम,
और उसमें तब्दीली आ गई और एक तब्दीली महसूस हो रही है फैमिली वालों को। अच्छा अब इसमें जो है ना जिसके साथ ये हो रहा है ना ये मसाइल, वो बेचारा बड़ा खुद कंफ्यूज होगा, उसको मालूम नहीं होगा कि मेरे साथ क्या हो रहा
okay.
है, और अब फैमिली मेंबर्स या जो उनके करीबी दोस्त अहबाब हों वो उससे डिस्कस करें कि देखो ये हम चेंजेस नोट कर रहे हैं اور ایسے میں بعض دفعہ کیا ہوتا ہے کہ لوگ مذاق بنانا شروع کر دیتے ہیں کہ یار تجھے کیا ہو گیا ہے، تو کیوں بولتا چلتا نہیں ہے، یہ ایسی باتوں کرنے سے وہ اور مزید جو ہے وہ گھبرائے گا. تو آپ اس میں بہت زیادہ ضروری یہ ہے کہ آپ ان سے گفتگو کریں، ان کے ہم یہ چیز نوٹ کر رہے ہیں، اگر کوئی مسئلہ ہے تو آپ بتاؤ کیا آپ کے ذہن میں چل رہا ہے، کوئی پریشانی ہے، آپ کو تھوڑا بہت ایک اچھے انداز سے اس کو کریدنا پڑے.
تو آپ کی گفتگو سے لگ رہا ہے بیسک تھیراپی یا بیسک حل ایک میری موٹی عقل میں ہے. میں ایز اے ڈاکٹر تو بات نہیں کروں گا آپ سے ڈیفینیٹلی، لیکن چونکہ آپ ڈاکٹر ہیں تو بات کو انڈوس کر سکتے ہیں یا اس کو آپ ڈینائی بھی کر سکتے ہیں. تو جو آپ کہہ رہے ہیں اگر ایسا کوئی شخص ہے تو میں تو ہمدردی کے طور پہ یہ کہوں گا کہ اس کا ہاتھ پکڑ کے اس کو پانچوں نماز جماعت کے ساتھ مسجد میں لے جایا جائے، پروپر وضو کرے اور پانچوں نمازیں مسجد میں رہے اور پوری نماز پڑھے نا جماعت کے ساتھ، اور آتے جاتے ہوئے آپ اس کے ساتھ مل کر لوگوں سے ملاقات کریں، جیسے سنت کے مطابق ملنا وغیرہ ہے، حال احوال لینا، تو لوگ اس سے بھی حال احوال لے رہے ہوں گے، وہ لوگوں سے مل رہا ہوگا. ہو سکتا ہے کہ اس کا یہ پبلک انٹریکشن اور پبلک سے ملنا اور نماز، وضو اور طہارت، پاکیزگی، مسجد کی حاضری اور ایک نماز ہے نا، خود ایک بڑی ہی مطلب کہ وہ حاضر کرتی ہے بندے کو نا، کانسنٹریشن نماز کے اندر ہوتا ہے. آپ ہاتھ باندھ کر ایک جگہ دیکھ رہے ہوتے ہیں اور آپ عبادت کر رہے ہوتے ہیں، سجدہ اور آپ ایک فالو کر رہے ہوتے ہیں امام صاحب اللہ اکبر، تو آپ کو پتہ ہے کہ اسے میرا رکوع میں جانا ہے، اب سجدے میں جانا ہے، اب اٹھنا ہے، تو آپ ایک آپ کے دماغ اور بہت ساری چیزیں آپ کی ایک ساتھ موو کر رہی ہوتی ہیں اور آپ کو پتہ ہے اسٹیپ میں یہ پڑھنا ہے یہ پڑھنا ہے، تو اپنی دماغ کو بڑا حاضر رکھتے ہیں. آپ رکوع میں جا کر سبحان ربی العلیٰ نہیں پڑھتے، سجدے میں جا کر آپ سبحان ربی العظیم نہیں پڑھتے، آپ وہاں اس کی اپنی تسبیح پڑھ رہے ہوتے ہیں، اور تشہد میں بیٹھ کر آپ سورہ فاتحہ نہیں پڑھ رہے ہوتے، آپ کو پتہ یہاں تحیات پڑھنی ہے، اور قیام میں آپ تحیات نہیں پڑھ رہے تو آپ کو پتہ یہاں سورہ فاتحہ پڑھنی ہے. دماغ کو اتنا مطلب کہ مومنٹ ملتی ہے اور چیزیں اتنی سوچنے کا موقع ملتا ہے اور عبادت کے طور پر ملتا ہے نا، کہ اللہ کی رضا کے لیے اس نے ہم پر نماز فرض کی، ہم نے نماز ادا کرنی ہے. اور ساتھ ہی ساتھ جب آپ اس کو لے کر چلتے ہیں اور جب نماز کا وقت ہوتا ہے آپ کا وضو نہیں ہوتا تو آپ بڑے اٹینشن ہوتے ہیں کہ نہیں مجھے وضو کرنا ہے. آئی تھنک اگر ڈاکٹر صاحب اس کو انڈوس کرے، ویسے تو نماز پڑھنی ایک مسلمان پر فرض ہے، ایک عاقل بالغ مسلمان مرد اور عورت پر پانچوں نمازیں پڑھنی ہیں، اس کو فرض ہیں. لیکن اگر نماز کو ہم اس طرح بھی دیکھتے ہیں کہ نماز کیا کسی ایسے شخص کو جو خدا نخواستہ اس طرف جا رہا ہے، انیشیل اسٹیج پر ہے یا اس طرح کی چیزیں ہیں، تو کیا نماز اس کو ان تمام تر چیزوں سے نکالنے میں کس قدر مددگار ثابت ہو سکتی ہے؟ کیونکہ ڈاکٹر کے پاس جانا تو اپنی جگہ پر ہے، لیکن یہ جو جگہ ہے جہاں جانے کا میں کہہ رہا ہوں، تو کیا ڈاکٹر صاحب یہ کہیں گے کہ، کیونکہ ڈاکٹر صاحب بھی ماشاء اللہ دعوت اسلامی سے وابستہ بھی ہیں اور چیزوں کو آئی تھنک بہت اچھی طریقے سے سمجھتے ہیں، تو کیا کہتے ہیں ڈاکٹر صاحب؟ جو میں نرس
دیکھیے اس میں بالکل میں نہ صرف انڈورس کروں گا بلکہ میں ود ایویڈنس اس کو انڈورس کروں گا کہ اگر دیکھا جائے تو اس وقت ویسٹرن کنٹریز مینٹل ہیلتھ پریونشن اور مینٹل ہیلتھ ٹریٹمنٹ سے کافی ایڈوانس ہیں، تو مینٹل ہیلتھ پرابلمز نفسیاتی امراض کو ٹریٹ کرنے کے حوالے سے ایک بہت بڑا فیکٹر سوشل انگیجمنٹ کا،
سوشل انگیجمنٹ
کہ بندوں کو گھر سے نکال کر ان کو دیگر افراد کے ساتھ ان کا رابطہ کروایا جائے. اور اس میں جیسے یو کے کی میں مثال دوں تو فنڈڈ پروگرامز ہوتے ہیں کہ گورنمنٹ جو ہے وہ نیشنل ہیلتھ سسٹم کے تحت ان کے امپلائیز ہوتے ہیں جو کہ باقاعدہ ایک مریض کے گھر جائیں گے، ان کو فری بس پاس دیے جاتے ہیں کہ بھائی آپ جو ہے وہ گھر سے باہر نکلیں، دیگر لوگوں کے ساتھ ملیں. اب ہم اس کو اگر اپنے ایک اسلامک پوائنٹ آف ویو سے دیکھیں تو سب سے بہترین جگہ تو مساجد ہیں،
پانچ ٹائم بلا رہا ہے
تو اب پانچ ٹائم آتا ہے، لوگوں سے ملاقات کرتا ہے،
جمعہ الگ ہے.
اب اس میں دعوت اسلامی کا مدنی ماحول لے لیں کہ جس طرح شفقت محبت پیار کے ساتھ اسلامی بھائی بات کرتے ہیں تو وہ بہت ساری تو پریشانی آپ کو دور ہو جاتی ہے. اور کافی سارے یہ جو لوگ ہوتے ہیں نا نفسیاتی امراض کے شکار، ان کو یعنی کہ یہ کامن انڈرسٹینڈنگ ہے کہ ان کو پیار محبت اتنا ملا نہیں ہوتا، اور اس میں حقیقت بھی ہے. تو اب جب ان کو کسی نئے ماحول میں پیار محبت شفقت ملتا ہے تو یہ ڈیفینیٹلی اس کی امپروومنٹ ہوتی ہے، روحانی طور پر بھی نماز کی جو آپ کو بلیسنگز ملیں گی یہ بذات خود جو ہے آپ کی مینٹل ہیلتھ کو تقویت دے گی. اور اسی طرح پھر देखिए मैं बाज़ दफ़ा दावत इस्लामी के मद्दी माहौल में जो काम होते हैं उन पर गौर करता हूँ इसी नफ्सियाती पॉइंट ऑफ व्यू से के हवाले से, और अमीर अहले सुन्नत की फरासत पे जो है वो गौर करता हूँ कि अगर कोई हफ्तावार इज्तमा में आए, हर हफ्ते नमाज बा जमात पढ़े, महीने में 3 दिन मदनी काफिले में सफ़र करे, तो इंशाअल्लाह अज़ीज़ अगर वो जिस आता है और सीखता है और अमल
जो वे है
जी
प्रॉपर वे पर चलता
है और अमल करता है, तो मैं विद कॉन्फिडेंस कह सकता हूँ कि इंशाल्लाह अगर वो नफ्सियाती अमराज का शिकार है तो दवाई से ज्यादा उनको फायदा होगा इसमें और लॉन्ग टर्म भी फायदा होगा।
बल्कि कई अमराज असल में जैसे भी डॉक्टर साहब ने कहा ना, मैं मजीद कॉल्स की तरफ भी जाता हूँ और भी सवाल आते हैं, डॉक्टर साहब ने कहा ना कि वो बसा औकात इनको ऐसा फील होता है कि हमको वो प्यार और मोहब्बत और वो अपनाइयत नहीं मिल रही, तो इसमें समटाइम क्योंकि उसका खुद एक एटीट्यूड तब्दील हो चुका होता है जो इस तरह के प्रॉब्लम्स में आता है, तो आम आदमी उस चेंज रवैये को कबूल नहीं कर पाता क्योंकि वो खुद ही गुमसुम गुमसुम रहता है, तो वो लोगों से वो उस तरह वो ना मुस्कुरा कर मुँह दे रहा होता है, ना वो आगे बढ़ कर बात कर रहा होता है, ना वो खद्दा पेशानी से मिल रहा होता है, तो उसको भी सामने से वो रिस्पॉन्ड नहीं मिल रहा होता। अब चूँकि ऑटोमेटिकली उसने अपने माइंड में एक बात बिठाई हुई है कि मुझे चूँकि ये सब मिलता नहीं है लिहाजा मैं फिर ऐसा हो गया हूँ, तो चूंकि उसका अपना रवैया भी इस तरह का होता है। अच्छा फिर ऐसे लोग ऐसा नहीं कि 100% वो घर में ही रहते हैं, फिर उनको अपने जैसे लोग मिल जाते हैं, अगर खुदा ना खास्ता वो नशे का आदि हो गया तो वो नशाई लोगों में रहेगा, वो किसी और इस तरह के लोगों का आदि हो गया तो वो उन्हीं में रहेगा, फिर वो मतलब मिल जाते हैं बातों का। तो अब जैसे एक कौवे और कबूतर में दोस्ती हो गई, तो किसी ने कहा यार कौवा और कबूतर कैसे साथ होते हैं, इनमें तो कोई यकसानियत नहीं है, और दोस्ती के लिए कुछ ना कुछ आपस की यकसानियत का होना ज़रूरी होता है, एटीट्यूड के अंदर कोई एक जैसा होता है, सोच एक जैसी होती है, कोई ना कोई अंदाज एक जैसा होता है जिससे दोस्ती हो जाती है। तो अब दोनों की दोस्ती कैसे हो गई यार कौवे और कबूतर की, लेकिन जब करीब जाकर देखा तो ये पता चला कि दोनों लंगड़े थे, कबूतर भी लंगड़ा था कौवा भी लंगड़ा था, तो लंगड़ेपन ने इनकी दोस्ती करा दी। हालांकि दोनों अलग अलग हैं, कौवा अलग हो तो कौवा कौवा में रहता है, कबूतर में रहता है, मगर दोनों एक साथ रहने लगे, मगर दोनों की दोस्ती की वजह क्या बनी, लंगड़ापन, वो भी लंगड़ा ये भी लंगड़ा, चल भाई दोनों अपने लंगड़े ठीक है ना, दुनिया बोलती रहे कौवा कबूतर साथ साथ। तो आप देखिए मतलब कि नमाजी को नमाजियों की दोस्ती अच्छी लगती है, बेनमाजियों को बेनमाजियों की दोस्ती अच्छी लगती है, ये हमारे यहाँ एक नेचर बन रहा हो। तो अगर खुदा ना खास्ता आप इस तरह की किसी आदत का शिकार हैं तो आपको फिर ऐसे ही लोग ज्यादा आपको लगेंगे यार जो अपने को बोलेगा ही नहीं, वरना आम आदमी वैसे बसाव का ऐसा होता है कि जब आप जाते हैं तो वो कहते होंगे यार क्या चुप चुप बैठा हुआ है, क्या गुमसुम गुमसुम बैठा हुआ है, क्या ये नहीं कर रहा, क्या वो नहीं कर रहा, जिससे भी आपको खौफ होती होगी कि यार ये बार बार मेरे को टोकता ही रहता है। तो चूंकि आप आम आदमी की रूटीन से हटकर जिंदगी गुजारना पसंद कर रहे हैं, या आपको एक किसी को डिजीज लग गई है जिसकी वजह से फिर ये चीजें होती हैं, तो आप मेरा इसमें मशवरा यही है जैसे कि डॉक्टर साहब ने भी आपको रहनुमाई की है कि लोगों में मिलना ये एक बेहतरीन थेरेपी है, बेहतरीन इलाज है नफ्सियात से रिलेटेड, जो जहनी तौर पर जो लोग इस तरह का शिकार हो जाते हैं कि लोगों में रहें। अब लोगों में रहने के लिए चूंकि मैं मदनी चैनल पर एक दावत इस्लामी वाला हूँ, तो आम लोगों की सोबत और आम लोगों की गैदरिंग ये तब इतनी ज़्यादा बेहतर फी ज़माना है नहीं, पता चले कि नफ्सियात का मर्स हो गया नहीं, 10 किस्म के गुनाहों की आदत पड़ गई फिल्में देखने की, बाद वक्त ऐसे लोगों को लोग फिल्में दे देते, मुझे माजी का पता है, एक आदमी फारिग है कि आता जाता नहीं, उसको फिल्मों की कैसेट भिजवा दो, तो ये मुझे प्रैक्टिकल इसका पता है कि लोग किस तरह मतलब पहले बहुत, अब तो कैसेटों का तो शायद टाइम खत्म हो गया मेरा ख्याल है, जो पहले VCR की ना, अब कैसेटें तो नहीं है ना, वो इतनी बड़ी बड़ी आती थी, अब वो नहीं है, लेकिन मुझे हमें माजी का पता है कि लोग किस तरह कैसेटें दे दिया करते थे, 6-6, 7-7, 10-10, 12-12 कैसेट, यार देखना यार जब तुम निकलना नहीं है घर पर तो बैठे रहो फिल्में देखते रहो। तो अब किसी से सोबत में चले गए, पता चले उसे 3 घंटे फिल्मों की आदत डाल दी, तो एक आदत गई तो दूसरी आदत, तो तीसरी आदत, पता चले वो नफ्सियाती मर्ज तो अपनी जगह पर है, वो तो बढ़ता ही चला गया, दूसरे मतलब गुनाहों की लत पड़ गया। ये हर नफ्सियाती मरीज गुनाह पकड़ता हो जरूरी नहीं होता, वो एक अलग चीज़ है, क्योंकि नफ्सियात का इस तरह मर्ज हो जाना ये को बंदे को गुनाहगार कर दे ये लाजिम नहीं आता, लेकिन अब इस मर्ज की वजह से बंदा गुनाहों में चला जाए तो क्योंकि वो अकिल है वो समझदार, मतलब ऐसा तो है नहीं कि वो पागल वागल सा हो गया है और मरफुल कलम तो हुआ नहीं है, ऐसी कोई नौबत तो आई नहीं है फिलहाल उसके ऊपर। तो मेरी दरख्वास्त यही रहेगी फैमिली मेम्बर से भी कि ऐसों को आप दावत इस्लामी वालों के साथ आशिक रसूल की सोहबत में डालें, ताकि इनको इज्तम में भी लेके जाए। माशाल्लाह मैंने देखा हमारे इस्लामी भाइयों को शफकत देते हैं, मोहब्बत देते हैं, प्यार देते हैं, बिल्कुल गैर होता है लेकिन सगे भाइयों से बढ़कर उसको प्यार मिल रहा होता है, उसको साथ ले जाते हैं साथ है। खाली एक बार हम कह देते बेटा ज़रा ख्याल रख लेना, थोड़ा संभाल लेना। तो माशाल्लाह मुझे तो ज़माने से देखता हूँ दावत इस्लामी वालों को कि अपने साथ गाड़ी में बस में ले जाते हैं, साथ बिठाते हैं, नमाज पढ़ाते हैं और इबादत व नेकी करवाते हैं, फिर बसावकत घर छोड़ देते हैं, मदनी काफिलों में साथ रखते हैं। और माशाल्लाह कह सकते हैं कि शायद डॉक्टर इतनी जल्दी आपका इलाज ना कर सके जितनी जल्दी इलाज आपका दावत इस्लामी का दीनी काम में रहना आपको दुरुस्त कर सकता है। डॉक्टर साहब आगे बढ़ते हैं, इन्होंने कहा कि बच्चों के साथ जो कैसी क्या गफलत होती है जिससे वो नफसियाती मर्ज में मुब्तला हो जाता है।
इसमें चंद बुनियादी अगर मैं कहूँ ना, अगर एक फार्मूला बयान कर दूँ कि बच्चे हों या बड़े हों, तो जो नफसियात का मतलब एक अंडरस्टैंडिंग है कि हमारे अंदर जो है ना इमोशंस, फीलिंग्स, थॉट्स आती हैं। सबसे पहले बच्चे के जहन में भी थॉट आती है तो वही कुछ करता है कि सोच आती है कि मुझे ये करना है। अब जब उसके अंदर एक तो थॉट्स होती हैं कि मुझे ये करना है या ये नहीं करना, अब जो जो आपकी उम्र बढ़ती जाती है तो आपके अंदर फीलिंग्स आना शुरू होती हैं कि सोचता है बंदा, कुछ अच्छी सोचें होती हैं, कुछ नेगेटिव सोचें होती हैं। अच्छी सोचों में आप खुश होते हैं, नेगेटिव सोचों में आप जो है वो खुश नहीं होते। तो अब ये जो हमारी थॉट्स हैं, ये हमारी इमोशंस यानी फीलिंग्स को जो है वो परवान चढ़ाती हैं। अब फीलिंग्स पर ना हमारा बिहेवियर चलता है। अगर मैं गुस्से में हूँ तो मेरा बिहेवियर क्या होगा, अगर मैं खुश हूँ तो मेरा बिहेवियर क्या होगा। तो हमारी जो इमोशंस हैं, हमारी फीलिंग्स, हमारे जज्बात, हमारे एहसासात, ये हमारे बिहेवियर को ड्राइव करते हैं। अब बच्चों में बिलखसूस ये डायरेक्ट होता है कि जैसे ही उनको कोई इमोशन आई, एहसास हुआ, उन्होंने वहीं जो है वो बिहेवियर करना होता है। भूख लगी है तो खाना है, पेशाब आया है तो पार्टी करनी है, अच्छा प्यास लगी है तो अगर गुस्से से कोई चीज़ हासिल होती है तो उस वक्त चीखना चिल्लाना शुरू कर देना है। तो अब जो बड़े होते हैं, वालिदैन होते हैं या दीगर जॉइंट फैमिली में जो रहते हैं, उनको अब बच्चों की फीलिंग्स को लेकर और उनकी फीलिंग्स को मोल्ड करना होता है और उनकी फीलिंग्स का ख्याल रखना होता है। अच्छा अब जैसे एक बड़ा है, मिसाल के तौर पर माँ की मिसाल ले लेते हैं कि माँ को पता होता है कि अगर इस वक्त मैंने बच्चे को ये चीज़ ना दी तो अब ये रोएगा। अच्छा अगर वो तो देने वाली चीज़ है तो दे दें, नहीं देने वाली चीज़ तो उसका किसी न किसी तरह अल्टरनेटिव तरीके से आप बच्चे को यानी कि एंगर, गुस्से में आने से पहले ही उसका यानी कि इमोशंस न्यूट्रलाइज कर दें। अगर वो गुस्से में आने वाला था तो ऐसी इमोशंस दे दें जिससे वो हैप्पी हो जाए, तो उसका वो बैड बिहेवियर नहीं होगा। अब जितने बैड बिहेवियर की एपिसोड्स कम होंगी उतना घर का माहौल जो है वो अच्छा रहेगा, उतना माँ का बच्चे के साथ बॉन्ड बढ़ेगा। जाहिर है माँ के ऊपर भी काफ़ी स्ट्रेस होते हैं। अब अगर बच्चा बार बार रो रहा है, चीख रहा है, चिल्ला रहा है तो
मारपीट करता रहता है, हाथ चलाता रहता है, ये फेंक वो फेंक, ये चढ़ वो उतर, ये उल्टा सीधा करता रहता है, तो आई थिंक इसमें मतलब कि एक हाइपर,
इसमें जो तो जैसे उम्र का हमें करना पड़ेगा। अब जैसे 3-4 साल का बच्चा है, 2 से 4 साल का बच्चा, अब देखिए बच्चों की आदत होती है एक्सप्लोर करना, ठीक है। अब मिसाल के तौर पर अगर यहाँ एक छोटा बच्चा हो ना, टेबल पे आएगा, अब वो क्या करेगा, यहाँ हाथ लगाएगा, उसको पकड़ेगा, इसको पकड़ेगा, आप इसे करने दें,
करने दें, टिश्यू पेपर खाली कर दें
जब तक के हाँ अब पता लगे ना। बाज दफा हो सकता है वो खाली एक्सप्लोर कर रहा है, उसको टच कर रहा है, उसको फील कर रहा है, ठीक है। आप टच फील तो करने,
यूके में फील मिल करता होगा, हमारा डब्बा खाली करता है बच्चा।
अच्छा अब ये चीजें हैं सिखाने के अंदाज। अच्छा अब जब वो एक टिश्यू निकालेगा, अब आप डब्बा हटा दें, कोई और चीज तस्वीर पकड़ा दें, कम अज कम आपने उसको, अच्छा बच्चों को क्या होता है कि ये बच्चों के जो ज्यादातर सीखने के, दुनिया एक्सप्लोर करने का है ना, वो मुंह है और हाथ। इसी वजह से बच्चा हर चीज मुंह में डालता है, उसका टेक्सचर फील करता है, उसका टेस्ट फील करता है, और हाथों के जरिए वो देखता है कि भाई ये सॉफ्ट।
हर बच्चा तो डॉक्टर साहब नहीं कर रहा होता, जैसे नहीं देखो ये कैसा बैठा हुआ है, कितना प्यार से बैठा हुआ है, आप भी बैठ जाओ, वो नहीं बैठ रहा, अच्छा वो उतर नहीं रहा है, वो बैठ नहीं रहा है, तो हर बच्चा तो ऐसा नहीं है। अच्छा फिर वालिदैन जो कि कंपैरिजन कर रहे होते हैं, सबके सामने कर रहे होते हैं, कि देखो ये कितना अच्छा, तो फिर इससे भी मुझे एक फील होता है कि यार ये जिसको बार बार समझाया जा रहा है और जिसकी एग्जाम्पल देकर समझाया जा रहा है, ये उसे मोहब्बत तो नहीं करेगा, ये उसको बार बार उसके अंदर उसके लिए भी कुछ गलत जज्बात ही पैदा हो रहे होंगे क्या, जब देखो इसी की तारीफ हो रही होती है और इसकी वजह से मुझे मतलब कि वो, तो वो उसके ऊपर अपना गुस्सा निकालने की भी कोशिश करेगा। तो उमूमन ऐसे बच्चों को वालिदैन ट्रीट करें या वालिदैन डॉक्टर के पास लेके जाएं, डॉक्टर के पास लेके जाएंगे, यानी बस औकात मुझे ऐसा लगता है कि शायद ऐसे बच्चों के साथ वालिदैन को जो अपना ट्रीटमेंट देना चाहिए वो चूंकि वो ट्रीटमेंट नहीं दे पा रहे होते और उसको फिर वो एक ही मर्ज की तरफ लेके जाते हैं।
इसमें बिल्कुल मैं इसी पॉइंट पर ही आना चाहता हूँ कि देखिए मैंने जो बातें मेंशन की है ना, हो सकता है नाजरीन कहें कि यार ये तो ऐसी छोटी छोटी बातें हैं, लेकिन यही छोटी छोटी बातें आगे चलकर बच्चे में एहसास कमतरी और उसकी सलाहियतों को दबा देते हैं। अब होना ये कोई नफसियाती इशू नहीं है, अभी ये नफसियाती इशू नहीं है, अभी ये इशू पेरेंटिंग का है। पेरेंटिंग में
पेरेंटिंग
जैसे भाई वालिदैन को औलाद की कैसे तरबियत करनी है,
मतलब वालिदैन की तवज्जो और उसकी अटेंशन और उसकी खास चाहिए
जी। तो इसके पेरेंटिंग स्टाइल्स भी होते हैं। मैं अगर पाकिस्तान हमारे अपने इस्लामी मुआशरे के हवाले से बात करूँ ना, तो बिला मुबालिगा यानी कि मैं इस बात का कायल हूँ कि जब आप जॉइंट फैमिली में रहते हैं और जब आपके बड़े भी आपके साथ रहते हैं, तो जाहिर है कि जो नानी है या दादी है भाई उसको तो बहुत सारी चीजें पता है
जी।
तो नई माँ जो है उसने बहुत सारी चीजें नहीं देखी होती। अब नानी या दादी जो उसी जॉइंट माहौल का हिस्सा है वो इस माँ को सपोर्ट करेगी,
तो लेती नहीं ना सपोर्ट नहीं वाली,
तो वो यही ना। अब इसमें
अभी आपको ना समझ पड़े नानी दादी, वो उनको कहती है कि आपको ना समझ पड़े आज के बच्चे कैसे, आज के बच्चे कैसे, तो फिर वो भी पीछे हट जाती। मैं आपकी बात को एंडोर्स कर रहा हूँ
जी, जी
बिल्कुल कायल हूँ, लेकिन ये चूंकि उसकी अपनी ईगो भी हर्ट होती है कि यार ये मतलब जब ये सास तो समझाएगी, हालांकि सास तो उसके सामने छह सात बच्चे अपने बड़े कर लिए हैं और उसका तो पहला बच्चा है, लेकिन वो उसको शायद थोड़ा सा अपनी वो बेइज्जती फील करती है कि मुझे बच्चा पालने संभालने जैसे कि आता नहीं है, अब ये बुढ़िया मुझे समझाएगी।
तो इसमें जो खानदान की समझदार औरत, जरूरी नहीं दादी नानी भी ही हो, जो खानदान की समझदार औरत है तो माए उनसे सीखे, उनसे पेरेंटिंग स्किल्स सीखे, इंशाअल्लाह इस तरह करने से बच्चों के अंदर नफसियाती अमराज या मसाइल नहीं आएंगे।
ठीक है, कॉल दें।
करंगी कराची से होम्योपैथिक डॉक्टर शाहिद नदीम कादिर अर्ज कर रहा हूँ। अच्छा, इसमें डॉक्टर जरीक साहब से मालूमात ये करनी थी कि जैसे इंसान की कभी कभी ऐसा होता है कि सामने वाली हैबिट को देखते हुए इंसान कम गुफ्तगू करता है या उसके कुछ मामला ऐसे होते हैं जिसके वजह से वो शॉर्ट लिमिटेड यानी पॉइंट टू पॉइंट ही बात करता है, क्या इस तरह से भी कोई नफसियात का कुछ मामला इसमें हो सकता है? और सेकेंडली ऐसा होता है कि बस औकात कोई फैसला नहीं कर पाता कि करूँ ना करूँ क्या करूँ, बननी पड़ती कोई तरकीब, तो इसके हवाले से भी कुछ रहनुमाई फरमाइएगा
जी। कॉल दें।
हजरत मेरा आपसे सवाल था, मेरे एक दोस्त हैं, मैं उनका नाम लेना बेहतर नहीं समझता, तो वो एडिक्ट है, नशे ही हैं और वो तरह तरह के नशे करते हैं और कई सालों से कर रहे हैं। अब वो इस लेवल पे जा चुके हैं कि अगर वो नशा ना करें तो ऐसी कैफियत रहती है जैसे किसी पागल दीवानी की हो जाती है। हम सारे दोस्तों ने मिलके जो है उनको काफी बार रिहेबिलिटेशन सेंटर में जमा भी कराया, उनका ट्रीटमेंट भी कराया, हमें कोई ऐसी खातिर ख्वाह कामयाबी तो नहीं दिखी, लेकिन ऐसा ये हुआ कि कुछ ना कुछ इम्प्रूवमेंट उनमें आ जाती है। लेकिन हमने ये देखा जैसे वो आते अपने घर पे कुछ दिन बेहतर रहते हैं, लेकिन जैसी नजर बची और पुरानी गैदरिंग में चले जाते हैं, फिर नशा करना शुरू करते हैं, इस कैफियत से वो बाहर नहीं आ पाते ना। हम दोस्तों ने बड़ी कोशिश कर ली उनको इसमें लाने की, अब तो हमारे भी एहसाब जो है ना वो जवाब दे गए, मतलब इस कैफियत में आ गए कि हम अब छोड़ दें, लेकिन दिल नहीं मानता क्योंकि दोस्ती बचपन की है। तो थोड़ा सा आप रहनुमाई फरमाए किस तरह से उनको इस कैफियत से बाहर लेके आ नशे की आदत छुड़वा सके, तो अगर आप अच्छा जवाब इरशाद सुना दे तो आपकी बड़ी मेहरबानी होगी। जज़ाकअल्लाह खैर।
एक तो वो पिछला एक सवाल था कि क्या बच्चों में भी नफसियाती अमराज होते, तो आपने डेफिनेटली इसकी वजाहत कर दी है। अब जैसे ये जो कॉल आई है, मैं अगर आपकी इजाज़त हो तो मैं इनसे स्टार्ट लूँ, ये जो नशे का जो इन्होंने बयान किया है। तो मेरी ऑफिशियल मेरा विजिट हुआ था, एंटी नार्कोटिक्स डिप है एक हमारे यहाँ एक हॉस्पिटल जहाँ नशे के आदि जो लोग होते हैं उनका ट्रीटमेंट किया जाता है। तो चूंकि इसको हमने काफ़ी इशू को लिया था और मैं प्रेसिडेंट से लेकर मिनिस्टरों तक मैं गया था ये प्रॉब्लम लेकर, हत्ता कि मैं यूनिवर्सिटीज़ तक गया وہاں کی جو بھی اتھارٹیز تھی ان سے میری ملاقاتیں ہوئیں اور وہاں جا کر باقاعدہ بیانات کیے، میٹنگس کی، مشورے کیے، میں نے انڈیویجول ملاقاتیں کی ہیں جو باقاعدہ جن کو مطلب وفاقی گورنمنٹ کے وفاقی طور پر جن کی ذمہ داری تھی کہ وہ ان چیزوں کی روک تھام کریں، کیونکہ ہم دعوت اسلامی کے ہمارا ایک اپنا ایک مزاج ہے دعوت اسلامی کا کہ ہم نیکی کی دعوت دینے اور برائی سے منع کرنے کا ایک کام کرتے ہیں، اور اس کا ایک اپنا ایک وے ہے کہ جو اس کے لوگ ہیں ان تک جا کر بات کرے بھائی یہ ہے، اور اس کا ہم اپنی جو سیکھا سمجھا یا جو آیا وہ ہم نے ان کے ہمیں طریقہ رکھا، تو چونکہ اس کو کافی ٹائم تک چلا تو پھر مجھے باقاعدہ آفر بھی ہوئی کہ فلاں جگہ جا کر وزٹ کریں، تو میں نے ایک ایسے ہاسپٹل کا جا کر وزٹ کیا جو شاید سیمی گورنمنٹ ہو سکتا ہے کہ اس طرح کا ٹریٹمنٹ چلتا ہو، تو وہاں جا کر میں نے دیکھا کہ چھوٹے بچوں سے لے کر بڑوں تک، یعنی کہہ سکتے ہیں کہ 10-12 سال 17-18 سال کے نوجوانوں سے لے کر 40-45 سال تک کے لوگوں کو میں نے وہاں دیکھا کہ وہاں پر یہ الگ الگ وارڈ میں ان کا علاج چل رہا ہوتا ہے۔ پھر ہماری ایک میٹنگ ہوئی، آپس میں ہم بیٹھے تھے تو ان سے یہی بات ہوئی کہ یہ نشے کی عادت ان کی وہاں نکل جاتی، جیسا کہ ابھی آپ نے فرمایا کہ وہ ہو جاتا ہے، کیونکہ وہاں ان کو وہ چیز پرووائڈ نہیں ہوتی، اور پھر وہاں پر ان کی کچھ ہیلتھ کے جو مسائل اس کو حل کیا جاتا ہے، تو ایک ماحول بنا ہوا ہوتا ہے اور ایک نظر میں ہوتے ہیں، کہیں آ جا نہیں سکتے، ان کے پاس کوئی آ جا نہیں سکتا، تو وہ چیز جب ان سے دور ہوتی ہے تو وہ آہستہ 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 اندر سے، ایک شروع میں ان کو کافی تکلیف ہوتی ہوگی کہ وہ نشہ ہے کہ ایک ان کی طلب ہوتی ہوگی، اور آہستہ آہستہ وہ طلب بھی، وہ جو جس کی وجہ سے طلب ہوتی ہوگی وہ کیمیکلس بھی ہو سکتا ہے باہر نکل جاتے ہوں، مادہ باہر نکل جاتا ہو، واٹ ایور، ایک میرا ایک اپنا اندازہ ہے، تو پھر وہ سیٹ ہو جاتے ہیں کسی حد تک۔ اب پرابلم یہ کہ جب یہ دوبارہ اپنے علاقوں میں جاتے ہیں، اپنے شہر میں، اپنے علاقے میں جاتے ہیں، تو وہاں پر تھوڑے عرصے کے بعد دوبارہ یا تو یہ اس گیدرنگ کی طرف چلے جاتے ہیں یا وہ خود، کیونکہ یہ پوری ایک مافیا ہے، ایک پوری ایک مافیا ہے، اور یہ اس کا کسٹمر تھا جو ہاسپٹل چلا گیا، تو مطلب جس طرح لوگ آپ کو چیزیں بیچنے کے لیے آپ کو ڈھونڈ رہے ہوتے کہ ایک بار آپ کسی سے کوئی چیز لے لو، اخبار والے سے اخبار لے لیں تو وہ ہر بار آ کر آپ کو اخبار آفر تو کرتا ہی ہے نا، یہ اس کو پتہ ہے کہ یہاں اخبار پڑھا جاتا ہے، تو جب ایک گھر کا پتہ ہے کہ یہاں پر ایک ایسا لڑکا یا نوجوان یا شخص تھا کہ جو ہم سے نشہ لیتا تھا، تو وہ ان کی تو ایک سیل تھی نا، ان کا ایک کسٹمر تھا، کنزیومر تھا، جو ان کا چلا گیا، ان کو تو اس سے کوئی مطلب نہیں ہے کہ اس کی زندگی اجڑتی ہے، اس کی جوانی برباد ہوتی ہے، اس کا گھر برباد ہوتا ہے، اس کی دنیا اور آخرت داؤ پہ لگتی ہے، ان بے ضمیر لوگوں کو ان سے کوئی سروکار نہیں ہوتا، یہ بے ضمیر قسم کے لوگ ہیں، یہ بے شرم قسم کے لوگ ہیں، یہ بے حیا قسم کے لوگ ہیں، یہ مطلب کہ ہمارے معاشرے کو برباد کر دینے کا جیسے انہوں نے ایک تہیہ کیا ہوا ہے، اور پھر ان کی باقاعدہ سرپرستی وہ لوگ بھی کرتے ہیں جنہیں باقاعدہ ان کو ختم کرنے کی ذمہ داری دی گئی ہے۔ میں جنرل بات کر رہا ہوں، 100% ایسا ہو یہ ضروری نہیں ہوتا کہ سرپرستی ہر کوئی کرتا ہو، تو ان کے چونکہ بیک اپ بڑا ان کا مضبوط ہوتا ہے، تو یہ سارا، کیونکہ ایک عام آدمی کو پتہ چل جاتا ہے کہ مجھے یہ نشہ کہاں سے ملے گا، تو کیا ایڈمنسٹریشن کو نہیں پتہ چلتا ہوگا کہ یہ نشہ کہاں سے ملتا ہے؟ ڈیفینیٹلی یہ کوئی مطلب دو چار والی باتیں، بیوقوف بنانے والی باتیں ہیں کہ جناب کچھ پتہ نہیں چلتا، تو ایک عام آدمی کو پتہ چل جاتا، تو وہ اس کو ڈھونڈ لیتے ہیں، اور ڈھونڈ کر پھر اس کو ڈائریکٹلی نشے کا عادی نہیں بنائیں گے، اس کو پھر سگریٹ کی طرف لے کر جائیں گے، آہستہ آہستہ اپنی گیدرنگ کی طرف لے کے جائیں گے، پھر اس کو مفت میں ایک دو ٹیسٹ کروائیں گے، اور پھر وہ آہستہ آہستہ دوبارہ عادی بنے گا، اور یوں پھر بدقسمتی کے ساتھ یہ اس نشے کا عادی دوبارہ اس کو بنا دیا جاتا ہے۔ تو ہم نے جب میں اپنے اسلامی بھائی کے ساتھ وہاں گیا تھا تو میں نے ان کو آفر کی تھی کہ ان کے اس ہاسپٹل میں مسجد تھی، میں نے کہا میں یہاں پر آپ کو اپنے مبلغین دے دیتا ہوں، یہ میں آفر کرتا ہوں ڈائریکٹلی ہر ایک ادارے کو، ڈائریکٹلی مدنی چینل پہ میں ڈائریکٹ آفر کر رہا ہوں، اور میں ان کو آفر کر چکا تھا، لیکن آئی ڈونٹ نو وائی کہ کچھ امپلیمنٹ کیوں نہیں ہو پاتا، تو ہم اپنے مبلغین دیں گے کیونکہ ان کو نماز کے لیے مسجد میں لانا چاہیے، ہاسپٹل میں یہ بڑے مطلب کہ وہ نارمل ہو جاتے ہیں، یہ تو مسجد میں آئیں، نماز پڑھیں، ہمارے مبلغین سے ان کی دوستیاں ہوں گی، درس ہوگا، بیان ہوگا، ان کے اندر خوف خدا پیدا ہوگا، عشق رسول میں اضافہ ہوگا، انشاءاللہ نیکی، تقوی، پرہیزگاری کی طرف جائیں گے، اپنی زندگی کے مقصد کو پہچانیں گے، اور جب یہ 5-6 مہینے عموماً ان کا ٹریٹمنٹ چلتا ہے، 3-6 ماہ تک ان کو وہاں رکھا جاتا ہے، جب وہ وہاں سے دوبارہ اپنے علاقے میں جائیں گے تو یہ ایک نارمل زندگی گزارنے کی پوزیشن میں ہوتے ہیں، اب صرف ان کو पिक करने की देर है, फैमिली नहीं पिक कर पाती क्योंकि वो दिन रात नजर थोड़ी रखती है। तो मैंने इनको ये मशवरा दिया था कि जब ये अपने इलाके में जाएंगे तो हमारे मुबल्लिग उस इलाके में मौजूद हमारे मुबल्लिगीन को कॉन्टेक्ट दे देंगे कि ये फलां आ रहे हैं, आप इनसे रब्ता कर लें। अब चूंकि जाते ही वो कोई कोई नौकरी या कोई इस तरह की चीज़ों मसरूफ उमूमन हो नहीं जाते और होना भी नहीं चाहिए, वरना दोबारा उनको वो चीज़ मिल जाएगी। वहीं पर हमारे मुबल्लिगीन इनको लेकर एक माह के मदनी काफिले में ले जाएं, क्योंकि अब वो नशे का आदी नहीं है, वो नॉर्मल पर्सन है, और इनको एक ऐसी जगह ले जाए जहाँ अप्रोच ही नहीं होती आम आदमी की। वो जब दावत इस्लामी के एक माह के मदनी काफले में नाशिक रसूल के साथ रहेगा और निकी की दावत देगा, हॉस्पिटल में तो नहीं कर सका वही सब कुछ, लेकिन एक प्रैक्टिकल लाइफ की तरफ आएगा। मैं अल्लाह की रहमत पर नजर रख कर कहता हूँ कि अगर दावत इस्लामी के का ये सिलसिला हो जाए, जबकि वो नशे का आदी नहीं है, अब मैं इस सूरत में कह रहा हूँ, वरना तो हमारे लिए इश्यूज हो सकते हैं। तो ये मतलब इंशाल्लाह उम्मीद है कि ये एक साफ सुथरा नेक, अल्लाह ने चाहा तो बाशरा और एक मुत्तकी परहेजगार बनकर अगर अपने वालिदैन को मिल जाए तो बताए क्या बात है मदीने की। फिर इंशाल्लाह उसको उस गैदरिंग की तरफ जाने का मौका ही नहीं मिलेगा, क्योंकि इसकी सोबत बदल चुकी होगी, इसकी दोस्तियाँ चेंज हो चुकी होंगी, इसका माहौल बदल चुका होगा। अब इसको उन लोगों में नहीं, इनको यहाँ इसका मकसद होगा, वो फजर में जाएगा, दर्स देगा, बयान करेगा, वो सारा उसका माहौल तब्दील हो जाएगा, बल्कि अल्लाह ने चाहा तो आगे जाकर वो बचाने वाला बन जाएगा। तो ये एक वे है जिसको मतलब मैंने इससे पहले भी मदनी चैनल पर डिस्कस किया है। तो जो आप बयान कर रहे हैं तो मेरा ख्याल है कि मेरी इस पूरी डिटेल के अंदर आपके इस पूरे सवाल का एक तरह से जवाब भी है, हल भी है, और ये कि दुआ करते रहें कि अल्लाह ने चाह तो इसी को सबित बन जाएगी। मजीद अगर इसको डॉक्टर साहब ने मेडिकल लैंग्वेज में दुरुस्त करना चाहें।
मैं इसमें देखें, जब कोई भी नशा होता है ना तो उसमें दो तरह की डिपेंडेंस होती है, एक होती है फिजिकल डिपेंडेंस और एक होती है साइकोलॉजिकल डिपेंडेंस। फिजिकल डिपेंडेंस का क्या मतलब होता है कि जब वो ड्रग आपके दिमाग में जाती है ना तो आपके दिमाग को स्टिमुलेट करती है। अब जब ड्रग के लेवल कम होते हैं ना तो अब आपका दिमाग डिमांड करता है कि मुझे वो ड्रग मिले। अब जब ड्रग नहीं मिलती तो आपको विदड्रोल सिम्टम्स आते हैं, जैसे वो मछली नहीं तड़पती, किसी को जो है वो मसल्स जो है वो एक पेन करेंगे, किसी को सर्दी लगेगी। अब ये फिजिकल डिपेंडेंस होती है। तो जब इनका हॉस्पिटल में इलाज होता है 3 महीने 6 महीने जितनी देर, तो फिजिकल डिपेंडेंस ख़त्म हो चुकी होती है। अब जो पीछे चीज़ रहती है वो है साइकोलॉजिकल डिपेंडेंस। साइकोलॉजिकल डिपेंडेंस ये कि यार मुझे इस चीज़ से ना अच्छा फील होता था, तो मुझे ये चीज़ दोबारा करनी चाहिए। तो अब इसका अल्टरनेटिव आप उनको और चीज़ें दें कि जिनसे उनको जो है वो खुशी महसूस हो, रिवॉर्ड फील हो। और वाकई जैसे आपने कहा कि अगर अब उनका जहन यूं बन जाए कि यार मैं अल्लाह को राज़ी करके जो खुशी हासिल कर सकता हूँ और ये रिप्लेसमेंट हो जाए, तो इंशाल्लाह साइकोलॉजिकल डिपेंडेंस भी ख़त्म हो जाएगी। और ये जो दोस्त हैं, मैं दो चीज़ें इनके लिए भी अर्ज करना चाहूँगा कि सबसे पहले कि जैसे अब इनका अपने दोस्त के साथ तजर्बा हुआ तो ये इसको यूटिलाइज करके अपने फैमिली मेम्बर और दीगर दोस्तों को जिनके बच्चे हैं उनको एजुकेट करें कि देखें आप अपने बच्चों को, ताकि प्रिवेंशन हो सके आने वालों की, कि ऐसी सूरत में प्रिवेंशन ही बेस्ट क्योर है। और दूसरा कि रिस्क फैक्टर्स होते हैं ना, कुछ ट्रिगर्स होते हैं कि जो अब इनको ट्रिगर करेंगे कि ये दोबारा लें। उनमें से एक आपने मेंशन किया कि जैसे राबता ड्रग माफिया वालों के साथ, बल्कि वो इनको ढूंढेंगे इनको। और इसी तरह कुछ और फैक्टर्स होते हैं, जैसे परेशानी आ गई तो अब ये इस तरफ जाएंगे। तो मेरे ख्याल में जो आपने 12 माह का भी अगर मदनी काफला के, देखिए ये लोग एक हवाले से बिल्कुल नकारा हो चुके हैं। अगर ये 12 माह के भी मदनी काफले में जाते हैं तो इंशाल्लाह ये
माशरे का बड़ा रिस्पेक्टेबल पर्सन बन जाएगा,
और इसकी मिसालें मौजूद है।
मगर मैं ये जरूर तवज्जो दिलाऊंगा हमारे इन दोस्तों के भी कि मैंने जो मुताला किया वो ये था, ये भी है कि बचाने के चक्कर में खुद ही फंस गए। बाज़ों का बंदा बचाने में जाता है और खुद ही फंस जाता है, तो ये रिस्क फैक्टर है, इसे खुद को बचाने की ही सूरत होनी चाहिए। ऐसा ना अल्लाह ना करे आप इसको बचाने जाएं और खुद ही बंदा आदि बन जाए। ये बाकायदा मैंने पढ़ी हैं ये बातें, तो अल्लाह खैर करे। और ख़ुद को भी महफूज रखना है और ऐसी जगह जाने से भी बचना है कि जहाँ पर बंदा मतलब कि जाए और ऐसा नहीं अदा ना करे कि, क्योंकि ये जालिम लोग होते हैं जो नशा प्रोवाइड करते हैं। ये इन लोगों को भी फोकस करते होंगे, बड़ी हमदर्दी के साथ साथ इनको भी फिर आहिस्ता आहिस्ता ये आदि बना देते होंगे। है बड़ा मतलब के निज़ाम, बस अल्लाह तौफीक दे कि जिनको इस बात की अथॉरिटी मिली, ये इख्तियारात मिले हैं, जिनको ये मनसब, जिनको ये ओहदा मिला है कि वो इन लोगों को ख़त्म करें, इनका सद्देबाप करें, इनके इस तरह की चीज़ों को मतलब कि ये जड़ से उखाड़ें, और जो इसकी शरई और कानूनी हैसियत है उसके मुताबिक उस पर अमल करें, तो अल्लाह तौफीक दे अगर ये एक्टिव हो गए ना, ये पूरा और सही मायना में एक्टिव हो गए, तो इंशाल्लाह ताला उम्मीद है कि इनको सर छुपाने की जगह नहीं मिलेगी। क्योंकि जब हमारे यहाँ कानून हरकत में आता है तो फिर लोग हेलमेट भी पहन ही लेते हैं, तो कानून हरकत में आता है तो फिर मतलब सिगरेट भी लोग छुपा ही देते हैं। कानून हरकत में आना चाहिए, जब कानून हरकत में आता है ना तो ये इन सब की हरकतें बंद हो सकती हैं। तो जो इसमें अच्छे लोग भी देख, अच्छे बुरे लोग हर जगह होते हैं, इनमें जो अच्छे लोग होते हैं अगर ये मज़ीद थोड़ा अपना असर पैदा करें और कोई ऐसी चीज़ हो जाए तो अल्लाह ने चाहा तो बहुत फ़ायदा होगा। अभी एक ऐसा एक आया तो है सर्कुलर कि इस तरह की अवेयरनेस दी जाए। मैं तो बरसों से इस बात पर काम कर रहा हूँ, बरसों से दावत इस्लामी की मतलब कि एक जो सिलसिला है राबते का इस हवाले से, और बाकायदे इस पर वाज़ो नसीहत का सिलसिला होना चाहिए और हो भी रहा होता है, ऐसा नहीं हो रहा होता। जो अमूमन मस्जिद के रास्ता ले लेते हैं, नमाजी होते हैं, ये ज़्यादा ये अमूमन इस रास्ते की तरफ नहीं जाते। इस रास्ते की तरफ जाते ही अमूमन वो हैं जिनको मस्जिद से इतना ताल्लुक़ नहीं रहता और वो मस्जिद से दूर और इस तरह की सोहबत में बैठते हैं। अल्लाह खैर फरमाए। डॉक्टर साहब आगे बढ़ते कि कॉल्स भी आई रही हैं पीछे, ये कह रहे थे कम बातचीत करने के ताल्लुक से भी क्या यही हम समझेंगे, और दूसरा ये कि फैसला नहीं कर पाते, तो क्या इसमें भी यही मर्ज कार फरमा होता है?
देखिए कम बातचीत बाज़ दफ़ा पर्सनैलिटी होती है एक बंदे की,
कम को होता
है और एज लॉन्ग एज के जो
अच्छा
जरूरत है और वो पूरा कर रहा है तो कोई इशू नहीं है। फैसला ना कर पाना बाज़ दफ़ा मेंटल हेल्थ प्रॉब्लम्स की वजह से हो जाता है, लेकिन मेरे ख्याल में इसमें ज़्यादातर यही होता है कि तजर्बा नहीं होता और डरते हैं किसी चीज़ को जो है वो एक्सपेरिमेंट करने से। लेकिन बजाते खुद ऑन इट्स ओन अगर कोई और मसाइल नहीं है तो फिर इसको हम नफ्सियाती मसले में नहीं
डाल दीजिए।
मेरा सवाल ये है कि अक्सर ये देखा है कि लोग गुस्से में पागल हो जाते हैं, तो ये भी कोई नफ्सियाती मसला है?
गुस्से में मारा मार। अच्छा ये सवाल को मैं प्लस कर लेता हूँ कि एक आदमी पागल में नफ्सियाती, एक शख्स हम कहते हैं नफ्सियाती मर्ज है और एक शख्स पागल है, तो कैसे दोनों में फर्क करते हैं? क्या पागल है तो पागल भी इसकी एक एक्सट्रीम कंडीशन होगी नफ्सियाती मर्ज की, क्या वो बेचारा गया उसकी अक्ल ही चली गई?
देखिए ये एक दफ़ा मेरी मुफ्ती साहब से इस पर गुफ्तगू हो रही थी और ये एक बड़ा पेचीदा सा इशू है कि कहाँ हम डिसाइड करें कि ये इतना ये बिल्कुल नफ्सियाती मर्ज हो चुका है। ऐसा कोई शायद किसी भी साइकाइट्रिस्ट के पास कोई ऐसा यानी कि कोई
देखो वो भी मरफूल कलम अगर हो गया तो फिर तो उसके
लेकिन अब इसका मैं एक मिसाल यूं देता हूं कि कोई भी ऐसा पागल नहीं है कि जिसने कोई जुर्म किया हो और उसे सजा ना मिली हो। हमारे वहाँ ये होता है कि उनको थोड़ी कम सजा मिलती है, लेकिन बाकायदा तौर पर वहाँ मेंटल हेल्थ प्रिजन हैं कि जहाँ उन कैदियों को लाया जाता है कि जिन्होंने मेंटल हेल्थ इशू की वजह से कोई क्राइम कमिट किया, लेकिन सजा उनको भी दी जाती है, रेस्पॉन्सिबल उनको भी ठहराया जाता है।
भी होता
दुनिया के कानून के हिसाब से
कर लेने के बाद फिर अपनी सजाओं को कंट्रोल करने के लिए अपने आप को मेंटल हेल्थ
में उसका भी पता चल जाता है। लेकिन अगर ऐसा भी हो ना कि वाकई बिल्कुल ये नहीं कहते कि पहले से एक मिसाल देता हूँ कि एक पागलपन का एक्चुअल मर्ज है साइकोसिस या स्किज़ोफ्रेनिया जिसको हम बोलते हैं, एक किस्म है पागलपन की, कि उसमें बाज़ दफ़ा बंदे को ऐसे ख्यालात आते हैं कि यार ये बंदा मुझे मारने वाला है। अब वो इसी में गुम होकर अपना तहफ़्फ़ुज़ के लिए कोई ना कोई औजार चाकू छुरी रख लेते हैं। अब अगर वो बंदा आ जाए इनके पास तो ये अपने डिफेंस में हो सकते हैं उन पर अटैक कर दें। अच्छा अगर ऐसा ये करता है तो ये इसकी यानी कि स्किज़ोफ्रेनिया की वजह से है। ये बहुत रेयर है, ज़्यादातर जो पागलपन के मरीज होते हैं ना ये दूसरे इनको यानी कि अटैक करते हैं, मारते पीटते हैं, لہٰذا یہ میں ایک کانسیپٹ کلیئر کرنا چاہتا ہوں کہ ان سے دوسروں کو رسک بہت کم ہوتا ہے. اچھا ایسی صورت میں اگر یہ ایسا کر بھی دیتا ہے تو بھی یہ قانونی طور پر سزاوار تو ٹھہرائے گا بھلے اس کے پاگل پن کی وجہ سے تھا. اور جو غصے میں پاگل ہو جانا, دیکھیں غصہ چھوٹی چھوٹی بات پر غصہ آنا یہ ایک پرسنالٹی ڈس آرڈر, یعنی کہ اگین اس میں میں بڑا کیئر فل بولنا چاہتا ہوں کیونکہ ہر غصے والا پرسنالٹی ڈس آرڈر کا شکار ہو ضروری نہیں ہے, اور میں اس کو نفسیاتی لیبل بھی نہیں دینا چاہتا. لیکن بعض ایسے مریض ہوتے ہیں کہ جب ان کی آپ زندگی کو دیکھیں نا تو ان کے ساتھ بہت زیادہ یعنی کہ تکلیف یا ابیوز فزیکل ایموشنل, اور ان کو جو ہے وہ ایک تنگ کیا گیا ہوتا ہے تو وہ جذبات اپنے قابو میں نہیں کر پاتے اور چھوٹی چھوٹی بات پر جذبات ان کے بے قابو ہو جاتے ہیں, غصہ آ جاتا ہے. تو ایک ایموشنلی انسٹیبل پرسنالٹی ڈس آرڈر,
یہ اس میں ضروری یہ بھی تو ہو سکتا ہے کہ یہ توقع زیادہ رکھ لیتے ہوں اور یہ ہر ایک میں پرفیکشن ڈھونڈتے ہوں, ہر ایک میں یہ اپنے آپ کو ڈھونڈتے ہوں کہ یار اس میں میں کہاں ہوں. یعنی بعض اوقات انسان اپنے اندر, یہ گھر کی اگر ہم بات کریں تو گھر میں عموماً جیسا ماحول مل جاتا ہے, باپ کہتے ہیں یار یہ بیٹا میرے جیسا کیوں نہیں سوچتا, اچھا ماں کہتی ہے کہ بیٹی میری طرح کیوں نہیں کر رہی, اچھا بہو کے بارے میں ساس کہتی ہے کہ یار یہ ویسا کیوں نہیں کر رہی, یہ یوں کیوں نہیں. یعنی ہم اپنے طور پر کسی سامنے والے کے لیے, جیسے میں اب یہاں بیٹھ کے یہ بنا لوں کہ اس کا جواب ڈاکٹر زیرو کو یہ دینا چاہیے, اب میں میرے ذہن میں بن گیا یہ, اور یہ لفظوں کے ساتھ دینا چاہیے. اب آپ وہ لفظ جو میں سوچ رہا ہوں وہ لفظ آپ کیسے نکالیں گے, اچھا سیم جواب کیسے دیں گے. لیکن اگر جواب آپ کے جواب سے نہ وہ لفظ میرے پسندیدہ ہیں, یعنی جو میں چاہتا نہ وہ لفظ ہیں نہ میں چاہتا تھا وہ کنٹینٹ ہے, لیکن آپ کا جواب اس سوال کے مطابق تو بن چکا, تو اب مجھے غصہ آ جائے گا کہ یار یہ جملہ کیوں نہیں بولا آپ نے, آپ نے یہ کیوں نہیں کیا, آپ کو ایسا کرنا چاہیے تھا, تو کیوں مطلب ایسی کیا بات کرو گے آپ مسکرا رہے ہو, ایسا کیا کر رہے ہو گے اب یہ کر رہے ہو. یعنی میں سامنے والے کے لیے اتنی زیادہ وہ توقعات رکھ لیتا ہوں اور اتنی زیادہ پرفیکشن ڈھونڈنا شروع کر دیتا ہوں, اور اتنا مطلب یہ کہتا میرے ایک آواز میں یہ جواب کیوں نہیں دیتا, تو میں یہ کہتا یہ کیوں نہیں کرتا, تو میرے تو میری تو روٹی پوری گول بنتی ہے تو اس کی روٹی کیوں کونا نکل آتا ہے, تو یہ مطلب کہ میں پہلے مسالے کے بعد میں پھر نمک ڈالتی ہوں تو یہ پہلے نمک کے بعد مسالہ کیوں ڈالتی ہے. تو اتنی زیادہ سامنے والے کے ساتھ آپ اپنی عادتوں کو وہ توقعات کے ساتھ لے لیتے ہیں کہ جیسا میں کر رہا ہوں یا جیسا میں نے پچھلے کے ساتھ کیا یا جیسا میں نے اپنے فلاں کے ساتھ کیا تو ایسا میرے ساتھ کیوں نہیں ہو رہا ہوتا. تو کیا یہ ساری چیزیں بھی آپ کو لگتا ہے کہ آہستہ آہستہ انسان کو کسی ذہنی مرض کی طرف, کسی بیماری کی طرف, کسی پریشانی کی طرف لے کے جائیں گے, کہ پھر وہ عموماً ایسا آدمی اپنے آپ سے بھی پھر مطمئن نہیں ہو پاتا, کسی اور سے تو بڑی دور کی بات ہے, پھر اس کے اندر جو طبیعت پیدا ہوتی ہے اس سے گھر کا سکون, خود اس کی اپنی زندگی کا سکون ضائع ہو جاتا ہے. اس کو ڈاکٹر صاحب کیسے دیکھتے ہیں؟
دیکھیں اس میں یہ بات تو ضروری ہے کہ ہمارے اندر فلیکسیبلٹی ہونی چاہیے اور ہمیں اپنے جو بھی عادات اور اطوار ہیں ان کا جائزہ لیتے رہنا چاہیے کہ یار اگر میں اس طرح کر رہا ہوں تو اس کا دوسرا بھی تو کرنے کا طریقہ ہے, اگر کوئی دوسرے طریقے سے کر رہا ہے تو مجھے قبول کر لینا چاہیے. اور بعض دفعہ جو اتھارٹی فگر جس کو ہم بولتے ہیں, جیسے ساس بہو پہ ایک اتھارٹی فگر ہے, تو اتھارٹی فگرز کے لیے جو ہے وہ اگر وہ اسی طرح کہیں گے نا کبھی نہیں اگر مسالہ پہلے ڈالنا ہے تو مسالہ ہی پہلے ڈالنا ہے تو نمک پہلے نہیں ڈالنا, تو یقیناً اس سے گھر کا ماحول نہ صرف ساس اور بہو کے درمیان متاثر ہوگا بلکہ خاوند پر بھی اثر پڑے گا, بچوں پر بھی اثر پڑے گا, اور یہ جو چھوٹے موٹے جھگڑے بار بار ہوتے رہیں گے, اب اگر بالفرض خاوند کو کام پہ سٹریس ہے اب وہ گھر پہ بھی سٹریس ہو گیا, اب اس میں دیکھا یہ جاتا ہے کہ دیکھیں ہر ایک بندے کے اندر ایک سٹریس کا تھریش ہولڈ ہوتا ہے, اس کی ایک ہوتی ہے کہ یہاں تک وہ جا سکتا ہے کیپیسٹی, اب اس کے اوپر گیا نا تو بس گیا. تو اب اس میں یہ دیکھا جاتا ہے کہ جس کو چھوٹے موٹے نفسیاتی امراض ہوتے ہیں نا, یا اس کی بیس لائن بچپن میں جو اس کی خواہشات ضروریات پوری نہیں ہوتی, کمی بیشی رہ جاتی ہے, تو اس کا تھریش ہولڈ کیپیسٹی لو ہوگی. اور اکثر جب یہ 18-20 سال میں آتے ہیں نا لوگ, تو یہ جب گھر میں سٹریس ہوتا ہے, کام پہ سٹریس ہوتا ہے, تو تھوڑے سے سٹریس میں یہ پھر جب ٹپ اوور ہوتے ہیں نا, تو وہ جو جینیٹک پری ڈسپوزیشن یا ماحول کی وجہ سے جو ان کو कमी बेशी रह जाती है ना, तो अब ये थोड़ा सा स्ट्रेस भी
फिर वो आहिस्ता आहिस्ता उस तरफ चले जाते हैं, जिसको हम फिर कहते हैं नफ्सियाती अमराज का वहाँ पर,
और इसका असर और लोगों पर होता है, जैसे वो सांस की अगर दिक्कत हो या कोई हो जाए तो वो फिर भी नहीं रियलाइज करेंगे कि मेरी वजह से ये ऐसे हो रहा है।
देखिए एक जुमला है, कमलियत की तलाश इंसान को तन्हा छोड़ देती है, यानी अगर आप परफेक्शन की तरफ जाते हैं कि यार मतलब दोस्त भी ऐसा हो कि 100% हो, ऐसा नहीं होता, आपको एक परसेंटेज बनानी पड़ती है कि यार इतनी परसेंटेज तक ये है, क्योंकि 33 पर तो लोग वैसे ही पास हो जाते हैं यार, 100 में से 100 नंबर कौन लेता है, वैसे भी वुमन फर्स्ट आने वाले को भी 100 में से 100 नहीं मिले हुए होते, वो 99.98 पर तो वो पास हो जाता, फर्स्ट आ जाता है, तो कोई एक नंबर होता है कि यार चलो यहाँ तक तो ठीक है ना, अब क्या करेगा, मतलब कि बीवी के बारे में शोर वाला ही और एसी क्यों नहीं है, तो वो बोले ऐसा क्यों नहीं है, तो एक दूसरे के साथ बहुत ज्यादा तवक्कुआत, यानी तवक्कुआत का टूटना ना ये बहुत डिसअपॉइंट करता है, आपकी डिसअपॉइंटमेंट की जो दिल बर्दाश्तगी का जो एक लेवल है ना, वो आपकी तवक्कुआत से बड़ा मैच करता है। आप मतलब जैसे मैं आप किसी के जाते हैं तो आपको ये तवक्कु ही होती है वो खाना पूछेगा, अब ऐसे में अगर वो खाना पूछ ले तो आपकी तो बल्ले बल्ले हो गई, और आप बोले यार ये तो खाना भी पूछेगा, फिर चाय भी पूछेगा, फिर बोलेगा आराम करेंगे, आप बोलेगा गए तो पानी तक नहीं पूछा, तो आप बोलेगा यार खाना तो आराम तो दूर के बाद पानी तक नहीं पूछा, तो आदमी इतनी तवक्कुआत क्यों रखता है किसी के साथ। और दूसरा ये कि आप अगर इतने हार्ड वर्कर हैं तो हर कोई हार्ड वर्कर हो ये जरूरी नहीं होता, आपका काम करने का जो अंदाज है हर एक का वही अंदाज जरूरी होता, मकसद पूरा होना चाहिए। देखिए असल मकसद पूरा होना चाहिए, घर के माहौल को अच्छा बनाएं, खुद को भी बीमारियों परेशानियों से बचाएं और औरों को भी परेशानियों बीमारियों से बचाएं, ये हर एक का काम होता है, हर एक के साथ एक हद तक तवक्कुआत और उम्मीदें वाबस्ता रखकर रखेंगे तो इंशाल्लाह ताला आप ये ज़हनी अमर, क्योंकि ये ज़हनी मर्ज घर में आम मर्ज के साथ हमदर्दी हो जाती है, ये मैं आपको बता दूं, खुदा ना खासा कोई बीमार हो गया, बुखार आ गया, और को अल्लाह ना करे कोई ऐसी फालिज वगैरह की बीमारी लगी, खुदा ना खास्ता अल्लाह ताला आफियत दे, तो उमूमन लोग हमदर्दियाँ करते हैं, लेकिन जो जहनी मरीज बन जाता है ना घर के अंदर, उसे हमदर्दियाँ ख़त्म हो जाती हैं, उससे कोफ्त शुरू हो जाती है। डॉक्टर साहब राइट,
बिल्कुल ऐसे ही है,
इससे हमदर्दी नहीं होती। अच्छा अब चूंकि उससे अब कोफ्त हो जाती है, अब लोग उसके बाद बैठते नहीं है, क्योंकि बैठेंगे तो क्लास हो जाएगी, ये करेंगे तो ये हो जाएगी, सामने जाएंगे तो बातें सुननी पड़ेंगी, ये होगा तो कहानियां सुननी पड़ेंगी, ये होगा तो अफसाने सुनने पड़ेंगे, बात बात पर टोकना सुनना पड़ेगा, तो ऐसों के लोग फिर करीब नहीं जाते, जब करीब नहीं जाते तो उसको अपनी अलोननेस फील होती है, तन्हाई फील होती है कि लोग मेरे से लिफ्ट नहीं कराते, लोग मुझसे प्यार नहीं करते, लोग मेरे साथ बैठते ही नहीं है, मुझसे बात नहीं करना चाहते, तो ये अब ये आपके जहनी प्रॉब्लम की वजह से सारा क्रिएट हुआ, तो वो भी दूर हुआ, आप भी दूर हुए, घर का सुकून बर्बाद हो जाता है। तो इस अच्छा ये नजर ही नहीं आती ना चीजें, ये चीजें नजर नहीं आ रही होती, ये फीलिंग है, ये महसूसात हैं, ये एहसास, ये इसको समझे, जैसे भी हम मद्दी चैनल पर आपसे बात कर ही रहे ना, तो आप अपने अंदर अपनी आदतों का जायजा लें। यार अच्छा किसी ने जैसे कहा कि यार कोई पूछता ही नहीं यार हमको, तो हम उससे पूछते हैं तुम कितों को जाकर पूछते हो, क्योंकि जो किसी को पूछता नहीं है ना, किसी की खुशी में, किसी के गम में, किसी के दुख सुख में वो खड़ा नहीं रहता, तो लोग उमूमन उसके भी दुख सुख में खड़े नहीं रहते। अब आप कहीं आते जाते नहीं हो तो किसी को क्या पता कि आप किस हाल में हो, आप कहीं जा रहे हो, रेगुलर बैठ रहे हो, अब आपकी एब्सेंट आप लोगों को अपील करेगी, यार कहाँ है नजर नहीं आ रहा, मगर अब आपका आना जाना है ही नहीं कोई ऐसा, तो कई दफा अपना जो खुद एटीट्यूड, अपना जो बिहेवियर है, जो हमारा जो अपना लोगों के साथ मिलना जुलना, चाहे घर के अंदर है, पड़ोसी के साथ है, बाहर के साथ है, तो इसका जरूर जायजा लेंगे, यार मतलब मेरे साथ जो प्रॉब्लम है इस प्रॉब्लम की वजह खुद मैं ही तो नहीं हूँ, समटाइम यही होता है प्यारे इस्लाम भाइयों के, मेरे साथ जो प्रॉब्लम है ना उस प्रॉब्लम की वजह मैं ही हूँ, मैंने ही अपने लिए ऐसे माहौल पैदा कर दिए कि जिसकी वजह से फिर ऐसा शख्स ज्यादा आहिस्ता आहिस्ता जहनी अमराज के साथ साथ, मैं डॉक्टर साहब से पूछ लेता हूँ कि अगर एक शख्स को इस तरह की जहनी परेशानी लग गई जिसका मैं अभी जिक्र कर रहा हूँ, और वो आहिस्ता नफ्सियात ये जहनी मर्ज की तरफ ही निशानदेही करता है ना, कि दिमाग के अंदर ऐसी चीज़ें पैदा हो जाती है जिसको हम नफ्सियात के तौर पर ले लेते हैं, तो क्या ये एक प्रॉब्लम दीगर बीमारियों का भी सबब बन जाता है?
ये हमारी सोचों का ही मजमुआ है, जिस तरह अगर मैं इसमें कहूँ ना कि फिजिकल हेल्थ के लिए एक बैलेंस मुतवाजन गजा درکار ہے، تو اسی طرح ہماری سوچوں کا بھی ایک توازن ہونا چاہیے، نہ ہم منفی میں ایکسٹریم پہ چلے جائیں نہ ہم مثبت میں مبالغے کی طرف نکل جائیں۔ تو جب تک ہماری اپنی سوچیں متوازن نہیں رہیں گی، اچھا اب پھر سوچوں کی وجہ سے جو ہمارے اندر جذبات پیدا ہو رہے ہیں، منفی جذبات یا مثبت جذبات، ان میں بھی جب تک ہم توازن نہیں لائیں گے تو گھر کا ماحول بھی متوازن نہیں رہے گا، اور اس سے آپ کو اور دیگر لوگوں کو جو ہے وہ نفسیاتی امراض شروع ہو جائیں گے، اور
ڈپریشن بھی ہو جاتا ہے،
ڈپریشن ہو جاتا ہے، سائیکوسس ہو جاتی ہے،
بلڈ پریشر بھی اس سے ہو سکتا ہے۔
اس میں یہ دیکھیں کہ بالخصوص جن میں غصہ زیادہ آتا ہے، جیسے پرسنالٹی ڈس آرڈر ہو گیا، اس کا ریکگنائز جو ہے وہ افیکٹ ہے کہ جن لوگوں کو غصہ زیادہ آتا ہے ان کو ارلی ایج میں ہارٹ اٹیک بھی ہو جاتا ہے، بلڈ پریشر ان کا زیادہ ہو جاتا ہے، اور اس میں ظاہر ہے کہ جب آپ کو غصہ آتا ہے نا تو آپ کی دل کی دھڑکن بھی تیز ہوتی ہے اور دل کی پمپنگ بھی جو ہے وہ اس کو ہم کارڈیک آؤٹ پٹ بولتے ہیں، وہ بھی زیادہ ہوتی ہے۔ اب جب یہ زیادہ ہوتی ہے نا
وہ تھک جاتا ہے،
اور پھر آگے جو شریانیں وغیرہ ہوتی ہیں یا اس طرح یا
پورا سسٹم
اس کا جو ہے وہ
نیچر سٹ گیا نا،
دماغ میں بلیڈنگ بھی ہو سکتی ہے، اور اگر ہارٹ جو ہے وہ ایکسٹرا کر رہا ہے،
ایسا لگتا ہے کہ یہ مریض خود اپنے آپ کو یہ نقصان پہنچا رہا ہے۔
بالکل ایسے ہی ہے۔
اچھا، اور مطلب ایزی رہے، حسن زن کا نفسیاتی مرض سے کیا تعلق ہے؟
علاج ہے،
حسن زن علاج ہے، گمان اچھی عبادت سے، حدیث ہے۔
ہماری تھراپی دیکھیں، کوئی بھی آپ ذہنی مرض پک کر لینا تو اس میں آپ کو ڈاکٹر ہمیشہ کہے گا یا دوائی ہے یا تھراپی ہے۔ اچھا، تھراپی ہر ایک کو تجویز کی جاتی ہے، دوائی کسی کسی کو تجویز کی جاتی ہے۔ تو تھراپی میں ہم کیا کرتے ہیں، اس کا اگر روٹ مطلب دیکھ لیا جائے نا، وہ یہی ہے کہ یہ سوچ ہے، یہ نیگیٹو ہے یا غلط ہے، اس کو ریپلیس کرو،
پازیٹو سوچ،
پازیٹو
اچھا سوچ۔ حسن زن یعنی کہ اس مرض کا ایک بہترین علاج اپنے آپ کو حسن زن کی طرف لانا ہے۔ حسن زن میں کوئی شر نہیں، بدگمانی میں کوئی خیر نہیں ہے، یہ یاد رکھیے گا۔ بدگمانی، نگیٹیو، ہر ایک کے بارے میں غلط سوچتے رہنا، یہ آپ کو پرابلم کر دیتا ہے۔ جب بعض اوقات ایسا ہوتا ہے کہ لوگ ذہنی مرض کا شکار ہوئے ہوتے، دیکھیں یہ ایک بیماری تو ہے، اس کا تو انکار شاید کوئی بھی نہیں کرے گا، لیکن بعض اوقات ہم اس بیماری کی وجہ سے ہم اس کے اس طرح کے علاج کے بجائے جانے کی وجہ ہم یہ سمجھتے ہیں کہ اس پر جادو ہو چکا ہے۔ تو بعض اوقات جادو نہیں ہوتا، جادو کی حقیقت ہے، جادو ہوتا بھی ہے، جادو ہو بھی سکتا ہے، نظر بد بھی ہو سکتی ہے، نظر بد حق ہے، یہ ساری چیز، لیکن ضروری نہیں ہے کہ جو اس طرح کی چیزوں میں مبتلا ہو جائے اس کے ساتھ جادو ہی ہوا ہو۔ اگرچہ اس مرض کا بھی روحانی علاج موجود ہے، جس کو ذہنی طور پہ یہ امراض لگ جاتے ہیں، نفسیاتی مرض لگ جاتا ہے، اس کے روحانی علاج بہت موجود ہیں۔ یعنی آپ اللہ کا ذکر کرتے رہیں، خوب ذکر اللہ کی کثرت کریں، نماز کی پابندی کریں، باوضو رہیں، باوضو منہ دھونے سے کئی ذہنی امراض اور نفسیاتی امراض دور ہو جاتے ہیں۔ اپنی غذاؤں میں اعتدال پیدا کریں گے، بعض اوقات بعض غذائیں ایسی ہوتی ہیں جو آپ کے دماغ کے اندر بہت ساری پریشانیوں کا باعث بن سکتی ہیں۔ تو ایک یہ تو ہے، لیکن اب ہر مطلب کہ اس طرح کے مرض کو آپ بولیں کہ جادو ہو گیا ہے، جادو ہو گیا ہے، اور پھر آپ ایسے کے پاس جائیں گے جو واقعی آپ کو ثابت کر دے کہ جادو ہی ہو گیا ہے، پھر اس کی پھر فیس بھی شروع ہو جاتی ہے جب جادو شروع ہو جاتا ہے۔ تو ایسے میں میرا خیال ہے کہ معتدل سوچ رکھنی چاہیے، ہر ایک کے پر جادو ہوا نہیں ہوتا۔ ہمارے یہاں تو ایسا لگتا ہے کہ شاید ہر دوسرا آدمی جادو کا شکار ہے، لوگوں کے پاس ٹائم ہی کوئی نہیں ہے، فارغ بیٹھے ہوئے ہیں، ایک دوسرے کو جادو کرنے کے لیے بیٹھے ہوئے ہیں۔ تو مجھے اب تک یہ نہیں پتا کہ جادو ہوتا کیا، جادو ہوتا کیسے ہے، مجھے نہیں پتا، پرسنلی میں آپ کو بھیجا مجھے پتا ہی کوئی نہیں ہے۔ تو میرے جیسے ایسے کروڑوں لوگ ہیں جن کو یہی نہیں پتا کہ جادو ہوتا کیسا ہے۔ ہمارا کہتا ہے کالا جادو ہو گیا، حالانکہ جادو کا کوئی رنگ نہیں ہوتا، اتنا میرے کو پتا ہے، نہ کالا ہوتا ہے، نہ پیلا ہوتا ہے، نہ نیلا ہوتا ہے، جادو جادو ہوتا ہے۔ تو جادو کو کالا کہتے ہیں کہ جادو اچھی چیز نہیں ہے، جادو کی اجازت نہیں ہے، تو یہ ضروری نہیں ہوتا۔ جادو کی حقیقت ضرور ہے، ہر ایک کو جادو ہوا ہو یہ ضروری نہیں ہے۔ نظر بد کی حقیقت ہے، بالکل نظر بد سے بچنا چاہیے، کوشش کرنی چاہیے، کچھ اچھی لگے تو ماشاء اللہ کہنا چاہیے، بارک اللہ کہنا چاہیے، لیکن ہر ایک کو نظر بد ہی لگ گئی ہو، ہر ایک کو رکاوٹ ہی آ گئی ہو، ہر ایک کے ساتھ بندش ہی ہو گئی ہو، ایسا نہیں ہوتا۔ मतलब कुछ मतलब ऐसा होता है हमारे अपने हाथों के कारनामे, हमारे अपने हाथों के करतूत होते हैं जिसका हम शायद जायजा नहीं ले पाते और हम इसको दूसरों पर डालने की कोशिश कर रहे होते हैं। घर का सुख चैन हमारी आदतों की वजह से खराब हुआ होता है, जो नहीं किसी ने तावीज़ करा दिया हो, किसी ने जादू करवा दिया हो। हमारा अपना सुख चैन, हम हमारा अपना मिलना जुलना, हमारा अपनी नेगेटिविटी, हम एक दूसरे के बारे में अच्छा सोच ही नहीं रहे। जब अच्छा सोच नहीं रहे तो हम सोचते हैं कि यार हमारे को किसी ने करवा दिया है, करवा नहीं दिया है, हमने अपने दिमाग को खुद ही खराब किया हुआ है। हुस्न जन की तरफ आए, अच्छे गुमान की तरफ आए, इत्फाबिलती या अहसन की तरफ आए कि सुनने वाले बुराई को भलाई से टाल, खुजर अफवा की तरफ आए, ये हबीब माफ़ करना इख्तियार कीजिए, वल याफू वल यस्फहू की तरफ आए, चाहिए कि माफ़ करें और दरगुजर से काम लें, वल काज़िमीन अल गैज़ा वल आफ़ीन अनिन नास, इस तरफ आए कि गुस्सा पीने वाले और दरगुजर करने वाले, वल्लाहु युहिब्बुल मुहसिनीन, और एहसान करने वालों को अल्लाह पसंद फरमाता है। लोगों के साथ इस तरह का अंदाज इख्तियार करें, आप अपने अंदर यानी खुद आप अच्छा बाहर वालों के साथ उमूमन ये अंदाज इख्तियार करता है, जिनके साथ रोजाना की बुनियादों पर उठना बैठना मिलना जुलना होता है उनके साथ खिंचाव है, और बाहर वालों के साथ अपनाव है, हालांकि अपनों के साथ ज्यादा अपनाव होना चाहिए था, तो ऐसा है नहीं। अब जो कुछ हुआ है अब तक उसको रिविजिट करें, रिस्टार्ट लें। हम जो ये प्रोग्राम लेकर आए, हम घर में सुकून चाहते हैं, हम आपके तबीयतों में सुकून चाहते हैं। अल्लाह आपको मुझे हम सबको पुरसकून जिंदगी अता करे और दुनिया की भलाइयाँ भी नसीब हों, आखरत की भलाइयाँ भी नसीब हों। इबादत करें, नेकी करें, तहज्जुद की नमाज पढ़ें, इशराक चाश की नमाज पढ़ें, कुरान करीम की तिलावत करें, बावजू रहें, मुंह हाथ धोते रहें, सफाई का खास ख्याल रखें, सफाई मतलब सुन्नत तंजीब जिसको हम कहते हैं, नजाफत का ख्याल रखें, मेले कुचेले ना रहें, नाखून अपने वक्त पर तराशें, और इस्लामी भाई अपनी मूछें अपनी जो सुन्नत के मुताबिक है उसको तराश कर रखें, एक मुट्ठी दाढ़ी के साथ ज़िंदगी गुजारें, अपने सर पर जुल्फे सजाएं, तेल का इस्तेमाल करें, इमामा शरीफ का इस्तेमाल करें, नहाएं धोएं, साफ सुथरे रहें, खुशबू का अच्छी खुशबू का इस्तेमाल करें, मिसवाक का इस्तेमाल करें। आप करके तो देखें जो मैं आपको अर्ज कर रहा हूँ, ये बीमारी बीमारी इस तरह की कई चीज़ें आपके करीब ही नहीं आएंगे इंशाल्लाह। अब जो मुकद्दर में बाद वक्त बीमारियां होती हैं, होता है बंदा बीमार हो जाता है, बुखार भी आ जाता है, नज़ला जुकाम खांसी हो जाता है, कुछ और भी मरज लग जाते हैं, इस तरह की चीज़ें हो जाती हैं। लेकिन क्या इस्लामी भाई, क्या इस्लामी बहनें, मतलब बहुत ज़्यादा अपने घर को साफ सुथरा रखें। ये नफ्सियाती मर्ज के लिए डॉक्टर साहब सफाई कितनी इंपॉर्टेंट है, अपने अंदर नफ्सियाती मर्ज से बचने के लिए आपका किचन साफ, आपका बाथरूम साफ, आपके रूम साफ, आपका सहन, आपका कॉमन, आपका बेडरूम, अब बेड अलमारियां खोलो तो जैसे अलमारी खोली धाड़ करके कपड़े गिरे, तो अब कपड़े गिरे, अब क्या अलमारी साफ सुथरी हो, वार्डरोब जिसको कहते हैं, आपकी मतलब कि किचन साफ सुथरा हो, आपका बाथरूम साफ सुथरा हो, इवन कि आपके चप्पल, आपके जूते, आपके कपड़े चीज़ें साफ सुथरी हो, सलीके के साथ चीज़ें रखी हुई हों, चीज़ें अपनी अपनी जगह पर रखी हुई हों, आप इंशाल्लाह ताला कई जहनी परेशानियों से बच जाएंगे, उलझनों से निकल जाएंगे और कन्फ्यूज़न से निकल जाएंगे, और पूरे घर वाले इस तरह अपनी ज़िंदगी गुजारें इंशाल्लाह ताला। आप देखिए कि यार क्या मतलब के ये बीमारियां अल्लाह ने चाह तो प्यारे हबीब के सदके में इस समय कई बीमारियों से बच जाएंगे। कुछ कहेंगे आप?
जी बिल्कुल, घर का माहौल अगर एक ऑर्डरली होगा, देखिए एक इंसान की भी एक नफ्सियात है ना कि जहाँ वो बैठता है वो जगह साफ सुथरी होनी चाहिए, जब साफ सुथरी और चीज़ें अपनी जगह पे होंगे तो यानी कि खुशी महसूस करेगा, तो वाकई
और अंदर भी साफ बाहर भी साफ। अब ये प्याला है, ये प्याला है, पीना तो अंदर से है, बाहर से तो पिएगा नहीं, अंदर से पिएगा, लेकिन जो बाहर भी खराब है ना तो उसको कोफ्त होगी, अंदर भी खराब है तो कोफ्त होगी, तो सफा अच्छा अंदर भी साफ बाहर भी साफ, और जो डाला उसमें खराबी, तो जो चीज है वो भी साफ, जिसमें डाला वो भी साफ, जहां से डाला वो भी साफ, अब ये भी साफ सुथरा हो, तो सारी चीजें जब साफ सुथरी हुई ना, यकीन मानिए ये चीजें ऐसी हैं जो जहन को साफ सुथरा कर देती है, साफ सुथरा कर देती है। आप हरियाली को देखें, घास को, तो इस तरह की चीजों की तरफ जाएं इंशाल्लाह ताला। मदीना मन कुरान को रोज देखें, रोज कुरान खोलें, रोज कुरान को पढ़ें, रोज कुरान की आयतों को देखें इंशाल्लाह ताला, इससे आंखों को जहन को جو پختگی اور جو پاکیزگی ملے گی اپنی مثال آپ ہوگا ان شاء اللہ تعالیٰ. جی کالس دیجیے.
میرا سوال یہ ہے کہ کیا خواتین میں بھی نفسیاتی مسائل ہوتے ہیں گھر میں اکیلے رہنے کی وجہ سے؟
ہوتے ہیں مگر نفسیاتی مرض کی طرف لے بھی جاوے تو کوئی تعجب نہیں ہے. عورت تو گھر میں اکیلی رہتی ہے زیادہ تر تو, لیکن گھر میں اکیلے رہنے سے بندہ نفسیاتی مریض نہیں بن جاتا اگر اس کو پتا ہے کہ اس کا اصل پرپس کیا ہے گھر میں رہنے کا. ورنہ میری نزدیک تو مرد سے زیادہ بزی عورت ہے. اگر میں ایک دوسری طرف سے بات کروں کہ اس کی رسپانسبلٹیز بہت ہیں گھر کے تعلق سے, بہت مینیج لائف بناتی ہے اپنی بھی. میں پرسنلی طور پر جب مجھے ایک اسلامی بھائی نے ہمارے دعوت اسلامی کے دینی کاموں کا مشورہ چل رہا تھا تو اسلامی بہنوں کے دینی کام کی بات چلی, اب کہ یو کے میں ہی تھا میں اس وقت, تو میں نے کہا یار اسلامی بہنوں کی جو کارکردگی اور ان کی جو مینجمنٹ ہے نا یہ اسلامی بھائیوں کے مقابلے میں زیادہ مضبوط ہے. ایز اے آرگنائزیشن پوائنٹ آف ویو پہ میں بات کر رہا تھا تو مجھے انہوں نے کہا یار اس کی کیا وجہ ہے کہ یہ اتنی مینیج کر لیتی ہیں اسلامی بھائی نے کہا. میں نے کہا وجہ اپنی امی سے پوچھ لو, دور جانے کی کیا ضرورت ہے؟ چھ بچوں کو مینیج کرنا, کھانے کو ٹائم پر مینیج کرنا, کچن کو مینیج کرنا, کپڑوں کو مینیج کرنا, صفائی ستھرائی کو مینیج کرنا, وقت پر کھانا تیار ہونا, پھر دسترخوان کا لگنا, دسترخوان کا اٹھنا, آپ کے اٹھنے سے پہلے اٹھنا, آپ کے سونے کے بعد سونا, پھر خود کو فریش رکھنا, اور اتنا مطلب کہ یہ تو ہم بھی نہیں کرتے, کوئی کور کرتا ہے جو ماں کرتی ہے. اگر بندہ ماں سے ہی نہیں سیکھ رہا تو پھر کسے سیکھے گا؟ پھر کورس کرتا رہے گا, گھر میں خود ہی اتنا بڑا ٹیچر ماں موجود ہے تو اسے سیکھے. کمپرومائز اور سیکریفائز کیا ہوتی ہے وہ باپ سے سیکھے, اور گھر کو کیسے مینیج کر کے ایک عورت چلتی ہے. میں جنرل بات کر رہا ہوں, ہر عورت ایسا کرتی ہو یہ ضروری اگرچہ نہیں ہے, لیکن جنرلی طور پر کرتی ہے کہ کمرے صاف, تو وارڈروب صاف, تو ڈسٹنگ اور یہ سارا چیز کرا کر اوپر آپ جیسے ہم اٹھ کے کھڑے ہو کر ہاتھ دھو کر بیٹھ جاتے ہیں تو فوراً دسترخوان اٹھ جاتا ہے, پلیٹیں دھل جاتی ہیں تو وہ صفائی ہو جاتی ہے, پھر آ کر چائے بھی ہم کو ہاتھ میں مل جاتی ہے, چائے کا کپ بھی صاف ستھرا, تھوڑی دیر ہم چائے پی کر کپ یہیں رکھ دیتے, اٹھ کر کچن میں بھی نہیں رکھتے کہ یار اپنی شان خراب ہو جائے گی, تو وہ اٹھ کر پھر اس کو کچن میں بھی رکھتی ہے اور دھو کر باقاعدہ اس کو ہینگ کر دیتی ہے کہ جناب چائے کے پیالے یہاں پر, تو جناب نمک یہاں پر ہے, تو چینی یہاں پر ہے. اگر جیسے میں آپ کچن میں جائیں تو آپ کو مطلب کہ دو مہینے کے بعد بھی چینی وہیں ملے گی, مطلب نمک وہی ملے گا, آپ کو چائے کی پتی بھی وہیں ملے گی, آپ کو کھانے کی پلیٹیں بھی وہیں ملیں گی, آپ کو ڈش بھی وہیں ملیں گی جنرلی طور پر. تو یہ باقاعدہ روٹین کے ساتھ ایک ہے, تو یہ ایک ہے نا. تو عورت کے پاس کام اتنا ہے تو یہ اتنی بزی لائف بندے کو نفسیاتی مرض کیسے بنائے گی؟
دیکھیں یہ بالکل, وہ اصل میں کسی اور پوائنٹ آف ویو سے سوچ رہا تھا, لیکن یہ جو بات آپ نے کی میں خود اس سے اگری کرتا ہوں کہ ایک یعنی کہ اس میں شفٹ آنی چاہیے نا مینٹیلیٹی میں, کہ جو گھر کو مینیج کرنا یہ ایک بہت بڑی مینجمنٹ جاب ہے, اور اس میں بچوں کی تربیت, دیکھیں کل بچے بگڑ جاتے ہیں تو بلیم کس پہ جائے گا؟ ماں پہ, کہ بھائی باپ تو گھر پہ ہوتا نہیں ہے. اچھا کل بچوں کی شادی نہیں ہوتی تو کہا جائے گا ماں نے تربیت صحیح نہیں کی. تو یہ ایک بہت بڑی مینجمنٹ
رسپانسبلٹی
ہے جس کو اگر اس پوائنٹ آف ویو سے لیا جائے تو آپ کو جو ہے وہ دنیا میں بھی سکون ملے گا, آخرت میں بھی سکون ملے گا. اب جیسے دل پر جو ایک ٹرینڈ چل چکا ہے یا ایک مائنڈ سیٹ دیا جا رہا ہے کہ بھائی عورت بھی جاب کرے مرد بھی جاب کرے, دیکھیں میں ایز اے یعنی کہ پروفیشنل مینٹل ہیلتھ تو اس کے نقصانات ویسٹرن سوسائٹی تو دیکھ ہی رہی ہے کہ بھائی اب صبح نکلنا ہے تو اس کا ٹینشن ہوتا ہے کہ یہ جو بچے ہیں ان کو کہیں اور چھوڑنا ہے, ان کو ٹائم پہ تیار کرنا ہے تاکہ میں بھی ٹائم پہ کام پہ پہنچوں, نوکری کر رہے ہوتے اوپر سے باس شاؤٹ کرتا ہے سارا دن, اچھا پھر جو ہے وہ اٹھاؤ بچوں کو گھر لے کر آؤ, تو اب بچوں کی پرورش کون کر رہا ہے؟ آپ کی تربیت آپ کے اصولوں کے مطابق تو نہیں ہو رہی, اور یہ جو وہاں کا ایک سسٹم چل پڑا ہے نا, مجھے پتا ہے کہ وہ مائیں اور وہ باپ کتنے سٹریس فل ہیں. اب کیا ہوتا ہے بعض دفعہ فیمیل ڈاکٹرز ہوتی ہیں, بچہ چھوٹا تھا وہ ماں بھی کام کر رہی ہے باپ بھی کام کر رہا ہے, کال آتی ہے وہ جی بچہ بیمار ہو گیا گھر لے جائے. اب جو سٹریس وہ آتا ہے بھائی ادھر کام کون سنبھالے گا, یہ ادھر اب جاب کون سنبھالے گا. اچھا پھر جو چائلڈ کیئر کے ایکسپنسز ہوتے ہیں
وہ الگ ہے,
وہ بیسیکلی اتنے مہنگے ہیں کہ ایک فرد کی सैलरी उधर ही चली जाती है, तो इस पे देखा जाए तो बेहतर नहीं था?
अल्टीमेट लॉस है नजर आता है।
और इसमें देखिए ये कोई इसमें वो कोई फेमिनिज्म या वो इस तरह की कोई बात नहीं है, हमारे जो दीन
सिस्टम है,
सिस्टम जो दिया गया है, पर्सनली मैं तो उसको मेंटल हेल्थ के हवाले से और दीगर चीज़ों के हवाले से, अगर ये इसको इस एहसास को इस जिम्मेदारी का एहसास हो जाए इस्लामी बहनों को और इसको एक अच्छे अंदाज से फुलफिल करे तो इंशाल्लाहुल अजीज
बहुत बिजी रहे और आखिरत में मौला अली शेर खुदा कर रहा मौला ताला वजुल करीब ने शादी के बाद तो खातून जन्नत बीबी फातिमा रदी अल्लाह ताला अन्हा से जब आपका निकाह हुआ उसके बाद खुद आपने फरमाया कि हमारी ये तकसीम हो चुकी है कि घर के अंदर के काम फातिमा देखेंगे और घर के बाहर के काम मैं देखा करूँगा रदी अल्लाह ताला अन्हा। तो ये बड़ा एक सिस्टम है और बिजी रहने से डॉक्टर साहब दूसरा है कि इंसान कई अपनी परेशानियों से जिस परेशानी की वजह से वो शायद कई जहनी मर्ज का शिकार बन जाता है नफ्स, यानी एक शख्स का बच्चा इंतकाल कर गया थोड़े अरसे के बाद एक दूसरा बच्चे का इंतकाल कर गया, तो जब दो बच्चे इंतकाल कर गए थोड़े थोड़े टाइम में तो अब तीसरा बच्चा छोटा ही था तो बीवी वैसे इंतकाल कर गए थे पहले, तो वो अब वो काफ़ी डिप्रेस हो गया, दिमाग पर कई चीज़ें सवार हो गई। अच्छा फिर उसमें खाना पीना भी बंद हो गया, अब डॉक्टरों ने इलाज शुरू किया लेकिन इसको फ़र्क नहीं पड़ रहा था। एक दिन वो इसका छोटा सा बच्चा वो कुछ तिंके विंके लेकर आ गया और कहा अबू सी किश्ती बना दे। अब अबू वैसे ही मतलब के मतलब वो गुमसुम रहते थे लेकिन अब बच्चा बच्चा था, बच्चे ने जिद शुरू की तो 3 से 4 घंटे उसको रस्सियाँ और तिंके और ये किश्ती बनाने में 3 से 4 घंटे निकल गए। 3 से 4 घंटे के बाद डॉक्टर साहब उस शख्स कहने लगा कि बरसों के बाद ये 3 से 4 घंटे ऐसे गुजरे हैं कि जिससे मुझे लगा है कि मैं मतलब बीमार नहीं हूँ। तो उसे अपना इलाज अपने मसरूफ होने में नज़र आया। अब चूंकि काफ़ी अरसे से ये इन चीज़ों में मुबतला था और ये देख नहीं रहा था किसी चीज़ को, तो उसने फिर घर का सारा जायज़ा लिया तो तकरीबन समझे कि 250 से ज़्यादा घर के छोटे मोटे मेंटेनेंस के काम निकल आए, नलके का काम है, प्लम्बरिंग का काम है, कारपेंटर का काम है, तोरा कलरिंग का काम है वगैरह वगैरह। और जब उसने 250 से ज़्यादा काम अपने करवाने शुरू किए तो उसको दवाई की ज़रूरत नहीं पड़ी, वो अपनी नॉर्मल लाइफ की तरफ आ गया था। तो ये होता है बिजी रहने का फ़ायदा, आदमी जैसे वो अच्छा बिजी फिर काम का काम करें, फालतू काम भी ना करें, काम के काम हैं तो आप मसरूफ़ रहेंगे अच्छे कामों में, यानी कि जिसमें कोई दुनिया आखिरत का फ़ायदा नहीं उस काम को तर्क कर देना चाहिए इंसान को। उसने इस्लाम से ये भी है कि वो लायानी कामों को तर्क कर देना, इसका दुनिया का फ़ायदा ना आखिरत का फ़ायदा, तो इंशाल्लाह ताला इससे कई अमराज से बंदा बच सकता है। ये कुछ कॉल्स थे फिर हमारा वक्त ख़त्म हो रहा है।
मेरा ये सवाल है शोहर गुस्से में घर की चीज़ें तोड़ देते हैं, क्या ये भी नफ्सियाती मसला है?
मैं तो ऐसा बहुत बोलता हूँ अभी मतलब क्यों तोड़ेगा यार, ये तोड़ेगा खुद इसको लाना पड़ेगा।
अच्छा यहाँ पे ये मैं एक अवाम की जो है वो सोच की यकासी करना चाहता हूँ कि जो तजर्बे में होता है कि जो नफ्सियात से रिलेटेड नहीं चीज़ें ना ये उनको नफ्सियात की तरफ मंसूब करने की कोशिश करते हैं और जो असल में नफ्सियात से रिलेटेड चीज़ें हैं ना उनकी तरफ आगाही नहीं है।
ये गुस्सा होता है बाज़ औक़ात बंदे को, असल जब आपके खिलाफ मिजाज काम होता है ना तो आपके अंदर से एक एग्रेशन निकलती है, एक जज्बात होते हैं, उसका अब ये रिएक्शन होता है कि आप खुद को नुकसान पहुंचाते हैं, किसी शेख को नुकसान पहुंचाते हैं, सामने वाले को नुकसान पहुंचा देते हैं, लेकिन ये सब दुरुस्त नहीं है। गुस्से का इलाज करना चाहिए, गुस्से का इलाज तोड़ फोड़ नहीं है, गुस्से का इलाज रिसाला है, रिसाले का नाम है गुस्से का इलाज। ये पड़ेगा तो इंशाल्लाह काफ़ी चीज़ें बच जाएंगी, वरना बजट पर बड़ा असर पड़ेगा आपके गुस्से की वजह से। ये याद रखिएगा क्रोकरी टूटेगी, सामान टूटेगा, कुछ चीज़ें ख़राब हो जाएंगी तो आपका बजट बहुत डिस्टर्ब हो जाएगा और उसके बाद जो गुस्सा आएगा ना तो उसके बाद क्या करेंगे आप, फिर बीमारी आएगी, डॉक्टर के पास जाएंगे, फिर बजट ख़राब हो जाएगा। तो अच्छा नहीं कि गुस्से पर ही काबू पा लें अपने अल्लाह की रजा के लिए। जी
निगरानी शुरा की बारगाह में अर्ज है कि जिस तरह से अभी मदनी चैनल पे नफ्सियात के अमराज के बारे में गुफ्तगू जारी है, सुन रहे हैं उनमें से बात को ये जहन में आता है कि ये मर्ज तो मुझ में भी है, ये मर्ज भी मुझ में है, उसके फिर शैतान मुख्तलिफ किस्म के वसवसे दिलाते हैं। जो सुन रहा है उसको जब ये जहन में आता है कि ये मर्ज मुझ में भी है तो उसको क्या करना चाहिए?
इसमें अच्छा सवाल है, चाहे वो खुद के हवाले से हो या मैं कहूँ अच्छा उसमें मुझे ये चीज़ें नज़र आ रही हैं, तो इसमें ये है कि ना मरीज साइकाइट्रिस्ट है ना उसका दोस्त साइकाइट्रिस्ट है। कुछ अलामत हो सकता है यहाँ पे जो बैठे हों बहुत सारों में कई अलामत जो चीज़ें हमने डिस्कस की वो पाई जा रही हूँ, लेकिन उसका मकसद
हम दोनों में कई अलामतें पाई जा रही हों
और ज़ाहिर हमारे जानने वाले जो हमें जानते हो कहेंगे यार ये तो इनमें भी है, तो उसका ये ज़रूरी नहीं कि आप नफसियाती मरीज हैं। हाँ, अगर किसी को लगता है कि उनमें इस तरह का इशू है या किसी दोस्त को लगता है कि मेरे दोस्त में इशू हो सकता है, तो उसको फिर आप किसी माहिर नफसियात से रजू करके तो एक अपना चेकअप करवा लें, उनको सारी तफसीलात बता दें और फिर वो आपको गाइड कर देंगे कि कितना इशू है। और इसमें यहाँ पे देखें, मैं यानी कि माहिरीन नफसियात और बिलखसूस डॉक्टरों से ये अर्ज़ करना चाहूँगा कि अपनी प्रोफेशनल रिस्पॉन्सिबिलिटीज़ को पूरा करें, इसमें फाइनेंशियल गेन की खातिर जो है वो गलत डायग्नोसिस ना करें और मुकम्मल तौर पर जो हिस्ट्री है जितनी लेनी है उतनी लें और यानी कि कम मालूमात पर फौरन किसी डायग्नोसिस की तरफ ना जाएं, जहाँ कहीं किसी और से भी जो है वो इंफॉर्मेशन लेनी पड़ती है, बाज़ जगह फैमिली अफराद से उसको कन्फर्म करना पड़ता है, वो भी किया जाए और अपनी जो है वो इस यानी कि जो प्रोफेशनल रिक्वायरमेंट्स हैं उनको पूरा करके और सही तौर पर जो है वो आप मरीज को गाइड करें।
इजाज़त दीजिए, सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
ऐ खासा ऐ खासा ने रसूल वक्त दुआ है, ऐ खासा ऐ खासा ने रसूल वक्ते दुआ है, हिम्मत पे तेरी आके तेरी अजब वक्त पड़ा।